بسم اللہ الرحمن الرحیم. تفسیر سورہ ہود 96 سے 123 تک انشاءاللہ. وَلَقَدْ أَرْسَلْنَا مُوسَى, اور البتہ تحقیق بھیجا ہم نے موسیٰ علیہ السلام کو بھی آیاتینا, ساتھ ہماری آیات کے, اور سلطان مبین, اور کھلے دلائل کے. اب آیات سے کیا مراد ہے؟ بہت ساری آپ کو تفاسیر میں ڈفرینٹ چیزیں ملیں گی. اگر تورات کی آیتیں بھی آپ کہہ سکتے ہیں کہ تورات کی آیات, کیونکہ آیت نشانی ہوتی ہے, اور توحید کے دلائل بھی جو اللہ تعالیٰ نے ان کو دیے تھے وہ بھی ہو سکتی ہیں. اور اسی طرح سلطان مبین, اس کے اوپر بھی ڈفرینٹ آپ کو تفاسیر میں ڈفرینٹ چیزیں ملیں گی, مگر اس سے مراد کھلے اور روشن معجزات بھی مراد لیے گئے ہیں. مثلا ان کو نو معجزے دیے گئے تھے موسیٰ علیہ السلام کو, اور جن میں آپ کو پتا ہے ہم پڑھ چکے ہیں, عصا کا, ید بیضا کا, طوفان کا, ٹڈیوں کا, جوؤں کا, مینڈک, خون, پیداوار میں کمی, جانوں میں کمی. اسی طرح بعض نے پہاڑ کو صاحبان کی طرح اٹھا لینا اور سمندر کو چیرنا, اس چیز کو بھی سلطان مبین کا, کیونکہ سلطان لفظ جو ہے نا تسلط سے نکلا ہے. تسلط کا معنی ہوتا ہے کسی چیز پہ غالب آ جانا, قادر ہو جانا, قابض ہو جانا. تو حجت کے لیے اور بہت اسٹرانگ دلیل کو سلطان کہتے ہیں, اس لیے کہ اس کا جو اسٹرانگ دلیل ہوتی ہے اس کا لوگوں پہ اثر ہوتا ہے. اللہ تعالیٰ نے آیات بھی دی جو ان کو ساتھ ایڈ کے لیے, کہ اس کے ذریعے یہ دلیل کو اس کو پیش کریں, اور کھلے دلائل بھی دیے. کس کے لیے؟ الی فرعون و ملائہ, یہ دے کے ان کو بھیجا کس طرف؟ فرعون کی طرف اور اس کے سرداروں کی طرف. اب موسیٰ علیہ السلام تو پوری قوم کی طرف آئے تھے, یہاں پہ کہا گیا فرعون اور اس کے ملا کی طرف. اصل میں بات یہ ہے کہ اصل تو یہی ہوتے ہیں کہ یہ جو ملا کون ہیں, وہ جو ٹرینڈ سیٹرز, جو ایلیٹ کلاس تھی, وہ اگر فرعون اور وہ ایمان لے آئے تو پھر تو قوم, آپ آگے دیکھیں گے قوم تو انہی کے پیچھے چلنے والی تھی, انہی کو فالو کرنے والی تھی, وہ بھی ایمان لے آنا تھا انہوں نے. تو لوگ اپنے بادشاہوں کے دین پہ ہوتے ہیں نا, تو فرعون کی طرف بھیجا, اس کے سرداروں کی طرف بھیجا. اب فَتَّبَعُوا أَمْرَ فِرْعَوْنَ, تو انہوں نے پیروی کی فرعون کے حکم کی. کس نے کی؟ ان ملا نے. ان ملا نے بجائے کہ موسیٰ علیہ السلام کی بات سنتے, کیونکہ فرعون کے پاس مال و متاع تھا, زیب و زینت تھی, دنیا کی رونقیں تھیں اور اقتدار تھا, اس لیے انہوں نے فرعون کی بات کو ہی صحیح سمجھا, اس کے ہی حکم کی پیروی کی, اسی کی سائڈ لی, اسی کے راستے کے پر چلے, اور فرعون کو انہوں نے اپنا سمجھ لیں کہ لیڈر بنایا, اسی بھی فالوئنگ کی, پیروی کرنا تھا, اتباع کرنا, فالو کرنا. اور فرعون کو فالو کرنے کا مطلب کیا تھا؟ موسیٰ علیہ السلام کی مخالفت, کیونکہ موسیٰ علیہ السلام تو اپوزٹ کہہ رہے تھے. وما امر فرعون ابی رشید, اور فرعون کا جو حکم تھا وہ تو کوئی راستی کا حکم نہیں تھا, رائٹ فل نہیں تھا وہ. ٹھیک ہے, فرعون ظاہری طور پہ ایسے لگتا تھا کہ بہت ہی امپریسو لوگوں کو, ظاہر اس کی شان و شوکت بہت تھی, بہت کچھ تھا اللہ نے اس کو دیا ہوا, تو لیکن وہ اس کا حکم, اس کا معاملہ سیدھے راستے کی طرف کا نہیں تھا, بلکہ میں نے آپ کو بتایا رشد, رشید کیا ہوتا ہے؟ راستے پہ ہونا. تو اس کا معاملہ تو سیدھے راستے کا تھا ہی نہیں, تو جو اس کے پیچھے چلے گا وہ بھی اسی طرف چلا جائے گا. اور یہ صرف کل کی بات نہیں ہے, آج بھی آپ یہ بتائیں کن کو لیڈر بنایا جاتا ہے, کن کو فالو کیا جاتا ہے؟ یا سارے چل رہے ہوتے ہیں یا حق کو دیکھ کے, اور جہاں پہ اقتدار ہوتا ہے اور جہاں پہ مال ہوتا ہے اور جہاں پہ یہ دنیاوی رونقیں اور جاہ و جلال یہ چیزیں ہوتی ہیں, کیا ان کو فالو کیا جاتا ہے؟ یا یہ دیکھا جاتا ہے کہ رائٹ فل کون ہے, راستی پہ کون ہے, حق پہ کون ہے, رشد والا کون ہے؟ تو کہنے کو تو ہزاروں سالوں پہلے کی باتیں ہیں, لیکن ان ساری باتوں میں ہی پتہ چلتا ہے کہ انسان کے مائنڈ جو ہے نا وہ ابھی تک چینج نہیں ہوا. اور یہ لاسٹ ہی قصہ ہم موسیٰ علیہ السلام کا دیکھ رہے ہیں, پچھلی قوموں کے قصے آپ نے سارے دیکھ لیے, اور یہ لاسٹ ایک موسیٰ علیہ السلام کا, تو بریفلی یہاں پہ تھوڑی سی بات آئی ہے. تو ایک طرف فرعون کی شان و شوکت تھی, دوسری طرف موسیٰ علیہ السلام کے پاس آیات اور سلطان مبین تھی. مگر لوگوں نے ظاہر کو دیکھا اور اسی سے مرعوب ہوئے. یخدم قومہ یوم القیامہ, اللہ اکبر, فاورتہم النار, وہ قیادت کرے گا اپنی قوم کی قیامت کے دن اور لے آئے گا ان کو آگ پہ, آگ تک لے آئے گا. یعنی آپ سوچتے ہیں کہ شاید یہ فالوئنگ کا معاملہ دنیا کی حد تک ہے, آپ سوچتے ہیں کہ فالوئنگ کرنا کسی کے کو کوئی معمولی بات ہے, یہ معمولی بات نہیں ہے. یہ اس مثال سے دیکھ لیں کہ دنیا میں جیسے فرعون ان لوگوں کے آگے آگے تھا, اور آپ کو پتہ ہے نا, یاد ہے ہم نے یہ سارا پڑھا تھا, پیچھے اس کی قوم کے لوگ تھے, قبطی لوگ تھے, اور جب موسیٰ علیہ السلام سمندر پہ پہنچے اور انہوں نے عصا مارا اور وہاں سے گزر گئے تو اس نے پیچھے فالو کیا تھا اور یہ سارے کے سارے ڈوب گئے, ہلاک ہو گئے. ٹھیک ہے, یہاں پہ دنیا میں بھی اس نے لیڈ کیا اپنی قوم کو اور پانی میں لے کے جا گھسا اور وہاں پہ دبو دیا, ان کی ہلاکت کا باعث بنا, اور قیامت کے دن بھی اسی طرح وہ آگے آگے ہوگا اپنی قوم کے, ان کو لیڈ کرے گا, لیکن اب کی دفعہ آگ کے سمندر میں لیڈ کرے گا. وہ پانی کا سمندر تھا لیکن تھی ہلاکت, اسی طرح وہ آگ کا سمندر ہوگا اور ہلاکت ہی ہلاکت. تو اللہ اکبر, اس سے اتنی بڑی ہمیں یہ ایک سبق لینا چاہیے کہ دنیا میں آنکھیں کھول کے جیو, کس کو فالو کرتے ہو یہ دیکھ کے جیو. دنیا میں بھیڑ بکریوں کی طرح آپ زندگی نہیں گزار سکتے کہ ایک جیسے چرواہا نہیں ہوتا, وہ بکریوں کو پیچھے لگا لیتا ہے اور لے کے چلا جاتا ہے پانی کے پاس. یہ فرعون جو ہے یہ پانی کے پاس نہیں, یہ اپنی بھیڑ بکریوں کو, کون سی بھیڑ بکریوں, جو انسان جو بھیڑ بکریوں کی طرح زندگی گزار رہے تھے دنیا میں, ان کو جہنم کے گھاٹ پہ لے آئے گا. وہ جو انسان ہونے کے باوجود جانوروں کی طرح زندگی گزار رہے تھے کہ عقل کے بغیر انہوں نے انجام سوچے بغیر انہوں نے زندگی گزاری, بس فرعون کی جو لش پش دیکھ کے اور اس کا جو بڑا اقتدار اور بڑے محلات اور بڑی چیزیں اور بادشاہت یہ دیکھ کے انہوں نے کہا بس اسی کو فالو کرنا ہے. معراج پہ آپ صلی اللہ علیہ وسلم نے دیکھا تھا کہ کچھ لوگ جا رہے ہیں, فرشتے ان کو آگ کی طرف لے جا رہے ہیں, تو آپ نے پوچھا یہ کون ہے, فرمایا یہ فرعون اور اس کی پیروی کرنے والے ہیں. دیکھ لیں فالو, جس کو دنیا میں فالو کرے گی نا, قیامت کے دن بھی آپ چاہے نہ بھی چاہیں, آپشن نہیں ہوگی وہاں پہ, یہاں پہ تو آپشن ہے نا, آپ کا آگ دل چاہتا ہے تو آپ محمد صلی اللہ علیہ وسلم کو فالو کر لیں, صحابہ کرام کو فالو کر لیں, امہات المومنین کو فالو کر لیں. قیامت کے دن جن کو فالو دنیا میں کیا تھا انہی کے پیچھے چاروں ناچار چلنا ہی پڑے گا, جس نے ان کو فالو کیا دنیا میں وہ انہی کے ساتھ ہوگا قیامت میں, اور جس نے اس دنیا کے اندر جو بھی اس کے لیڈر ہیں, میں کیا کیا بتاؤں گی آپ کو خود پتا ہے کہ کس کو لیڈر بنایا جاتا ہے, کس کس کو فالو کیا جاتا ہے, جس کو فالو کیا ہوگا اس کے پیچھے ہوں گے. آپ دیکھ لیں فرعون کے یہ جو لوگ تھے, اس نے کہا ان کے بچوں کو ذبح کرو, لڑکوں کو وہ کرنے لگ گئے, اس نے کہا ان کی عورتوں کو لونڈیاں بناؤ, انہوں نے اپنے دماغ سے کچھ بھی نہیں سوچا کہ یہ حق کیا یا نہیں ہے یا کیا ہے, بس وہ فالو کرتے رہے, کوئی عقل نہیں تھی اپنے پاس, اس کی کوئی گنجائش نہیں کہ وہاں پہ جا کے کوئی گئے کہ نہیں, مجھے نہیں پتا چلا, وہ اندھا دھند چلتے گئے. اور آج بھی جیسے اس وقت کل فرعون کی مانی گئی تھی, آج بھی وقت کے فرعونوں کو فالو کیا جاتا ہے, آج بھی وہی جہالت ہے, اس لیے کہ دین کا علم نہیں ہے. یہاں جس کو فالو کرو گے, چاہے آپ کا لیڈر یا آپ کا امام, چاہے آپ کا جس کو آپ نے پیشوا بنایا ہوا ہے, جس کو دیکھ کے آپ اپنی زندگی گزارتے ہیں, چاہے وہ کوئی فلم ایکٹر ہے, ایکٹریس ہے, کوئی پولیٹیشن ہے, کوئی کچھ ہے, جس کو بھی آپ چاہتے ہیں کہ آنے اس کو فالو کروں, جیسا یہ کرے ویسا کروں, تو قیامت میں اس کے پیچھے ہوں گے. اب آپ خود ہی سوچ لیں کہ ہم نے کس کے پیچھے ہونا ہے, ہم کیا چاہتے ہیں, ہم کس کے فالوور بنے قیامت کے دن. سورہ عذاب میں آتا ہے، اللہ تعالیٰ فرماتے ہیں جس دن ان کے چہرے آگ سے الٹ پلٹ کیے جائیں گے، وہ کہیں گے کاش ہم نے اللہ اور اس کے رسول کی اطاعت کی ہوگی، اور کہیں گے اے ہمارے رب یقیناً ہم نے اپنے سرداروں اور بڑوں کی اطاعت کی، پھر انہوں نے ہمیں راستے سے ہٹا دیا، اے رب ان کو دوہرا عذاب دے اور ان کے اوپر بھاری لعنت کرنا۔ نہیں، تب ان کو پتا چلے گا کہ ہم نے جن سرداروں کو بڑوں کو فالو کیا وہ ہمیں کس راستے پہ لے۔ تو یہاں پہ بھی آپ نے دیکھا نا کہ جو ملا کی بات آئی ہے، کیونکہ یہ ملا جو ہوتے ہیں نا یہی لوگوں کو، یعنی لوگوں کے ٹرینڈز بناتے ہیں، لوگ ان کو آئیڈیلائز کرتے ہیں، ان کے پیچھے چلتے ہیں۔ اسی لیے موسیٰ علیہ السلام نے کہا اگر یہ اس طرف آ جاتے ہیں تو سارے آ جائیں گے، یہی سوسائٹی کے جو رنگ ڈھنگ بدلنے والے ہیں کہ سوسائٹی کیسا پہنے گی، کیسے فنکشن کریں گے آپ، کیا خوشی غمی کے اوپر آپ کے ہوگا، یہ سب چیزوں کو انٹروڈیوس کرتے ہیں۔ اور پھر ہم کہتے ہیں ہمارے جیسے جو بھیڑ بکریوں کی طرح چلنے والے تھے، دیکھا فلاں فلاں کی شادی، دیکھا ایسے ہوئی، وہ فلاں وزیر نے، وہ اپنی اس کی بیٹی نے ایسا پہنا تھا، فلاں نے ایسا کیا۔ ہم کس طرف سے رہنمائی لیتے ہیں؟ انہیں ملا سے نا، اسی ایلیٹ کلاس سے نا۔ اگر ہم میں سے کوئی خود ایلیٹ ہے تو پھر ایک اچھی مثال بنے، کیونکہ آپ کے بنائے ہوئے ٹرینڈس لوگ فالو کریں گے، اور اگر وہ غلط ہوئے تو سوچیں گے پھر گناہ کتنا حد تک بڑھ جائے گا۔ اب یہ قیامت میں سٹیپس لے رہا ہوگا، آگے آگے یہ ہوگا اور پیچھے پیچھے اس کے فالوور۔ ایک حدیث میں بھی آتا ہے سب سے پہلے قیامت کے دن ابلیس کو آگ کا لباس پہنایا جائے گا، وہ اسے اپنے سر پہ رکھ کے گھسیٹ رہا ہوگا، اور اس کی اولاد یعنی جو اس کے فالوورز ہوں گے اس کے پیچھے پیچھے ہوں گے، وہ اپنی موت اور ہلاکت کو پکارتا پھر رہا ہوگا، اور اس کے پیروکار بھی موت اور ہلاکت کو پکاریں گے، حتیٰ کہ جب وہ آگ پہ کھڑے ہوں گے تو ابلیس کہے گا ہائے موت، اس وقت ان سے کہا جائے گا آج ایک موت کو نہیں کئی موتوں کو پکارو۔ مسند احمد کی روایت، جس نے شیطان کو فالو کیا وہ اس کے پیچھے ہوگا، مطلب جاؤ اب تمہارے لیڈر یہی تھے تو تم انہیں کو فالو کرو، دنیا میں ان کو فالو کرتے رہے آج بھی فالو کرو۔ ہم میں سے کتنے لوگ ہیں جو آپ صلی اللہ علیہ وسلم کو محبت تو کرتے ہیں لیکن فالو بھی کرنا چاہتے ہیں زندگی کے ہر شعبے میں، وہ بات کر رہے ہیں صرف نماز روزے میں نہیں، ہر شعبے میں۔ کیوں ان کی زندگی پرزرو کی گئی؟ اسی لیے تاکہ ہماری رہنمائی کر سکے وہ زندگی، ان کے جانے کے بعد بھی ان کی زندگی محفوظ ہے، لیکن کم لوگ ہیں جو اس زندگی کو فالو کرنا چاہتے ہیں، زیادہ لوگ ہیں جو آج کے وقت کو فالو کرنا چاہتے ہیں، کہتے ہیں لوگ ہم نے دنیا میں نہیں رہنا، تو دنیا میں تو رہنا ہے مگر کیا آگ کا سودا کر کے؟ تو ہر ایک واچ کرے میں کس کو فالو کر رہی ہوں۔ وبئس الورد المورود، اور کتنی بری ہے گھاٹ، یعنی یہ تو دیکھو دنیا میں تو لوگ پانی کی جگہ پہ جمع ہوتے ہیں، پیاس بجھانے کے لیے گھاٹ پہ جاتے ہیں، اور یہ کیسا گھاٹ ہے جو آگ ہے، اس کا پینا بھی آگ، اس کا کھانا بھی آگ، اور اس میں کوئی ٹھنڈک نہیں اور پیاس بجھتی نہیں۔ تو کیسی کتنا برا گھاٹ ہے، کتنی بری اترنے کی جگہ ہے، کتنی بری جگہ ہے جہاں پہ لوگ آئے ہیں لیکن یہاں پہ پانی نہیں ہے، یہاں پہ آگ ہی آگ ہے۔ اتبیو، اور وہ پیچھے لگائے گئے، فی ہادہ، اس میں اس دنیا میں لعنت، یوم القیامہ، اور قیامت کے دن، یعنی ان کے پیچھے لعنت لگا دی گئی۔ جو لوگ وقت کے فرعون کا پیچھا کرتے ہیں اللہ بھی ان کا پیچھا کرتا ہے، کیسے؟ اللہ آسمان سے ان کے لیے لعنت اتار دیتا ہے کہ اب یہ میری رحمت سے دور ہے، اب ان کے لیے دنیا میں بھی لعنت، اور صرف ایک لعنت نہیں ہے، آخرت میں بھی لعنت ہے۔ اور یہ لعنت جب آسمان سے اترتی ہے نا تو ان کے پیچھے لگ جاتی ہے، پھر پیچھا نہیں چھوڑتی۔ اور دنیا میں کیسی لعنت ہوئی؟ آپ سو سوچ رہے ہیں کہ لو جی فرعون تو اتنا کامیاب تھا، اسے تو پیرامڈ آج تک کھڑے ہیں، وہ تو اتنی اس نے عیش کی ہے، انجام کیا ہوا؟ سمندر میں غرق۔ اور قیامت کے دن لعنت کیسے ہوگی؟ سب لوگ لعنت بھیجیں گے، اور اس کے بعد پھر جتنے پیغمبر آئے سب کی زبان سے اللہ تعالیٰ نے لعنت کروائی، موسیٰ علیہ السلام نے بھی لعنت بھیجی اور اس کے بعد بھی، تو اس کی رسوائی ہے نا. تو اس لیے دیکھو چڑھا بہت چڑھا اوپر گیا, لیکن اوپر سے پھر وہ کیسے نیچے لڑکا کہ پھر کوئی جگہ نہیں اس کو ملی. اور اس کی فوج, اس کے سارے لوگ اس ایک فرعون کو بچا نہیں سکے. تو اس لیے دعا کرنی چاہیے, اللہ ہمارا انجام بخیر کرنا. اللہم آسن عاقبتنا فی الامور کلھا واجرنا من خزی الدنیا وعذاب الاخرہ. اللہ ہمارا انجام, ہماری عاقبت درست کرنا سارے ہی کاموں, ہمیں دنیا کی رسوائی سے بھی جانا اور آخرت کے عذاب سے بھی. تو یہ یاد رکھیں کہ جب تک انجام صحیح نہ ہو, استتام صحیح نہ ہو, کچھ بھی فائدہ نہیں ہے. وہ تو اللہ کی رحمت سے دور ہو گیا, رسوائی کی موت مرا. اب دیکھیں آج تک ہم پڑھ رہے ہیں اس کے بارے میں بات, اور لعنت ہی کوئی بھیجتا, کوئی اپنے بچے کا نام فرعون نہیں رکھتا. اتنا برا ہے اس کا, اتنا وہ اس کا نام برا ہے. بئس کتنی بری ہے. الرفد بخشش, صلہ المرفود دی جانے والی, کتنی بری ایک رفد ہے, کتنا برا اس کا صلہ ہے, کتنا برا اس کا بدلہ ہے جو اس کو ملا. اللہ اکبر. اللہ بد انجام سے محفوظ رکھے. یعنی اب انجام کیا ملا ہے اس کو, کہ آگ ہے. آگ پہ ہی وہ پیش کیے جاتے ہیں دن اور رات, اس وقت بھی آگ کے اوپر پیش کیے جاتے ہیں. یعنی جب وہ برزخ ہی ایک زندگی ہوتی ہے, اس میں بھی آگ پہ لے جائے جا رہے ہیں وہ اور اس کی قوم. یہ ہے تمہارا ٹھکانہ. ذالک من انباء القرى, یہ ہیں بستیوں کی خبریں. جتنی بھی ساری خبریں آئیں یہ بستیوں کی خبریں ہیں. یہ کوئی اساطیر الاولین نہیں ہے, یہ ہم نقصہ علیک, ہم بیان کرتے ہیں اس کو آپ پر, یعنی آپ صلی اللہ علیہ وسلم پہ ہم وحی کر رہے ہیں. منہا قائم و حسید, ان میں کچھ قائم ہے اور کچھ بالکل ہی جڑ کٹ چکی ہے جن کی. قائم کون سی ہیں؟ قائم سے مطلب کیا ہے, یعنی جن کے آثار آج بھی موجود ہیں. اور حسید کون سی ہیں؟ جن کے آثار بھی باقی نہیں ہیں. تو قائم کون سی ہیں؟ جیسے سمود کی ہیں, ان کے ابھی تک وہ کھڑے میں ہیں جو ان کی عمارتیں تھیں. اسی طرح یہ فرعون کی, فرعونیوں کے پیرامڈ وغیرہ آپ آج تک بھی جا کے دیکھ سکتے ہیں. تو یہ کچھ بستیاں ہیں جو ابھی تک ہیں ان کی چیزیں, اور کچھ تو بالکل جڑ کر چکی ہیں, جیسے نوح علیہ السلام کی, جیسے قوم شعیب, جیسے قوم لوط کی. وہ تو سمندر ان کے قبرستان بن گئے, تو وہ بالکل جڑ کر چکی ہیں. اب یہ آپ نا جتنی یہ بستیوں کے پیچھے قصے آپ نے پڑھے, ضرور کوشش کریے گا ان پہ غور کرنے کی, کہ پورا ہفتہ الحمدللہ آپ کو ملتا ہے غور و فکر کے لیے. بڑا اچھا ہے ٹائم جو آپ نے آیات پڑھی ہوتی ہیں جمعے کو, ان کو ابزارب کریں, ان پہ غور کریں, اور دیکھیں کہ یہ سارے قصوں میں کون سی سملیرٹی ہیں اور کیا ڈفرنس ہیں. کہ ایک چیز تو آپ کو بتا دوں, ہر پیغمبر نے مشکلات سہی, ان کے اوپر ہارڈ ٹائم آیا. آپ نے دیکھا نا جتنی پیغمبروں کے ہم نے قصے پڑھے, کوئی ایسی آسانیوں میں ڈرائنگ روموں میں بیٹھ کے نہیں تبلیغ کر رہے تھے, بہت بہت مشکلات آئیں. تو ہارڈ ٹائم سب نے دیکھے, ٹیسٹ سب پہ آئے. پھر آپ یہ دیکھیں, ہر ایک کے پاس شرک کے علاوہ کوئی ایک اور گناہ جو ہوتا تھا, آپ دیکھنا نوٹ کرنا کہ ریلیٹڈ ٹو حقوق العباد تھا. انہیں کہا گیا آپ شرک کرتے تھے اور اس کے بعد حقوق اللہ میں کوئی اور چیز کہا گیا کہ یہ اللہ کے حق میں سے مارتے تھے, بلکہ حقوق العباد میں سے کہیں مردوں کے ساتھ غلط کام کرنا تو یہ بھی حقوق العباد کا ہی معاملہ ہے, کہیں ناپ تول میں کمی بیشی کرنا یہ بھی حقوق العباد کا معاملہ ہے, کہیں انسانوں کے اوپر ظلم کرنا یہ بھی حقوق العباد کا معاملہ ہے. تو یہ ان کو اساطیر الاولین سمجھ کے, کہ پرانوں کی کہانی ہے, یہ سمجھ کے اگنور نہ کریے گا. ان میں ہم سب کے لیے بہت بڑے سبق ہیں. وما ظلمناهم, اللہ تعالیٰ فرماتے ہم نے تو ان پہ ظلم نہیں کیا, پھر کس نے کیا؟ ولیکن ظلموا انفسهم, انہوں نے اپنی جانوں پہ خود ظلم کیا. کیسے کیسے اپنی جانوں پہ ظلم کیا؟ ان لوگوں نے ایسے اعمال کیے, کفر کیا, اللہ کی آیات کا انکار کیا, نافرمانی کی, جن کی وجہ سے ان کے پر یہ عذاب آئے. انہوں نے خود دنیا میں ظلم کیا, سب سے بڑا ظلم تو ہے ہی شرک, تو انہوں نے خود ظلم کیا, اس کے بعد انسانیت پہ ظلم کیا. یہ دوسروں پہ نہیں, یا کسی نے ان کے اوپر ظلم نہیں کیا کہ کوئی سمجھے ہائے بےچارے کتنے ان کے اوپر عذاب آ گیا, کیسا عذاب آیا, تو پتہ نہیں اللہ نعوذ باللہ کے پتہ نہیں اللہ کا کوئی ظلم نہیں. نہیں نہیں, یہ اپنے آپ پہ خود ظلم کرنے والے تھے. جب انسان اللہ کی نافرمانی کرتا ہے نا, کسی اور پہ نہیں وہ ظلم کر رہا تھا, اپنے آپ پہ کر رہا ہوتا ہے, کیونکہ وہ عذاب کو دعوت دے رہا ہوتا ہے. اسی لیے آدم علیہ السلام کی دعا کیا ہے, ربنا ظلمنا انفسنا, اللہ ہم نے خود ظلم کیا, ہم نے اپنے آپ پہ خود ظلم کیا. فما اغنت عنہم آلہتہم, ان کے آلیہ تو ان کے کوئی بھی کام نہیں آئے, جن معبودوں کو وہ بنا کے بیٹھے ہوئے تھے کہ یہ ہمارے کام آئیں گے, ان کے اوپر بھروسہ کرتے تھے, وہ تو خود اتنے بے بس تھے, وہ تو ان کے کچھ بھی کام نہیں آئے. اللہ تی یدعون من دون اللہ من شئین, یہ تو کچھ بھی کام نہیں آئے, یہ وہ معبود وہ آلیہ جن کو یہ اللہ کے سوا پکارتے تھے. یعنی ایک نہیں تھا, بہت سارے تھے جو انہوں نے بنائے ہوئے تھے, ان سب کو اللہ کو چھوڑ کے ان کو پکارتے تھے, یہ کچھ بھی کام نہیں آئے. یہ دیکھ لینا چاہیے, ہم بھی جاگ رہے, جن کو آج ہم سہارے سمجھتے ہیں, جن کو بتایا ہوا کہ ان کے اوپر ہم بھروسہ کریں, وہ وقت آنے پہ سراب نکلتے ہیں, وہ سہارے نہیں ہوتے. اور اتنی صدیاں گزر گئی, انسانوں کو یہ بات نہیں سمجھ آئی کہ اللہ کو چھوڑ کے مت کسی کو آلیہ بناؤ, وہ کچھ کام نہیں آ سکتا. لما جاء امر ربک, جب آ گیا حکم ہمارا تیرے رب کا, کون سا حکم؟ عذاب کا. جب عذاب کا حکم آ گیا تو وہ کچھ کام نہ آئے, کچھ بھی کام نہیں آئے جن کو یہ اللہ کے سوا پکارا کرتے تھے. وما زادوہم غیر تتبیب, اور نہیں انہوں نے زیادہ کیا ان کو مگر ہلاکت میں, سوائے ہلاکت کے کچھ بھی اضافہ نہیں کیا, یعنی ان کی سزا بڑھانے کا ہی سبب بنے. جب ظاہر ہی بات ہے شرک ہوگا تو پھر اپنی ہلاکت میں اضافہ ہی کریں گے, اپنی بربادی میں اضافہ ہی کریں گے, کمی تو نہیں ہوگی. انہوں نے ان کو فائدہ تو کیا دینا تھا, الٹا ان کے لیے نقصان کا ہی باعث بنے کہ ان کی وجہ سے وہ آگ کے اندر پڑے رہیں گے. اللہ تعالیٰ ہمیں شرک سے محفوظ رکھے, اور اللہ تعالیٰ ہمیں واقعی توحید کو سمجھنے کی توفیق دے کہ توحید ہے کیا. یہ بستیاں شرک کی وجہ سے برباد ہو گئی اور ہم خفی شرک کرتے ہیں. تلاوت سنیں آگے آیات کی, انشاءاللہ ان آیات کی پھر آگے چلتے ہیں. وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ إِلَى فِرْعَوْنَ وَمَلَئِهِ فَاتَّبَعُوا أَمْرَ فِرْعَوْنَ وَمَا أَمْرُ فِرْعَوْنَ بِرَشِيدٍ يَقْدُمُ قَوْمَهُ يَوْمَ الْقِيَامَةِ فَأَوْرَدَهُمُ النَّارَ وَبِئْسَ الْوِرْدُ الْمَوْرُودُ وَأُتْبِعُوا فِي هَٰذِهِ لَعْنَةً بات ہو رہی ہے. وَكَذَلِكَ أَخَذُ رَبِّكَ, اور اسی طرح پکڑ ہوتی ہے تیرے رب کی, جب تیرا رب پکڑتا ہے نا تو پھر ایسے ہی پکڑتا ہے. کیسے؟ کہ اللہ تعالیٰ انسان کو ڈھیل دیتے ہیں, موقع دیتے ہیں. دیکھیے آپ کتنا عرصہ ان لوگوں کو یہ جو ناپتول میں کمی بیشی, ظاہر سی بات ہے دو دن چار دن تو نہیں انہوں نے کی نا کہ پیغمبر ان کو آ کے بتاتے رہے سمجھاتے رہے, ظاہر وقت گزرتا جا رہا تھا. اور پھر اس کے بعد جب انسان کو پر کوئی پکڑ نہیں آتی, کوئی وہ عذاب نہیں آتا, کوئی اس کے اوپر مصیبت نہیں آتی, تو وہ سمجھتا ہے کہ میں صحیح کر رہا ہوں بالکل.
और फिर जब भी कोई नडर हो जाता है, बेखौफ हो जाता है, कुछ नहीं होना, ये बस ऐसी बातें ही हैं, तो अचानक से अल्लाह ताला की पकड़ आती है। तो इसी चीज को कहा गया कि इसी तरह पकड़ होती है तेरे रब की। किस तरह? ये जिस तरह से इन बस्तियों के वाकयात में तुमने सुना है ना, इसी तरह अल्लाह ताला पकड़ते हैं। इज़ा अख़ज़ल क़ुरा, जब वो पकड़ता है बस्तियों को, वही ज़ालिमतुन, इस हाल में कि वो जालिम होती हैं, बस्तियों वाले जुल्म करते हैं, तो अल्लाह ताला उनको पकड़ता है। अल्लाह ताला ऐसे नहीं पकड़ता। और आप एक बात नोट करें, बहुत अच्छे तरीके से इस बात को समझ लें, जरा सबकी तवज्जो मुझे चाहिए। वो ये कि आपने नोट किया होगा कि हर जगह अल्लाह ताला ने, जिस कौम पे भी आपने अभी इसके वाकयात पढ़े हैं, उनके ऊपर अजाब भेजा, तो सिर्फ उनके शिर्क की वजह से नहीं भेजा, साथ साथ फौरन बताया गया कि उनके अमाल में कुछ ऐसे भी काम थे जिनसे जमीन में फसाद फैलता था, जिनसे जो गलत किस्म के काम थे, जिनकी वजह से उनके ऊपर अजाब आए, और उनका जिक्र अल्लाह ताला ने हर कौम के वाकये में किया है। मसलन नूह अलैहि सलाम की कौम, वो तरह तरह की तकलीफें पहुंचाती थी नूह अलैहि सलाम को। शुएब अलैहि सलाम की कौम है, नाप तोल में कमी बेशी करती थी। लूत अलैहि सलाम की कौम देखिए, वो बदकारी करती थी थे वो। और इसी तरह कौमे मूसा और ये अपने पैगम्बरों पर जुल्म ढाते थे, उनको कत्ल कर देते थे। फिर देखिए आद वगैरह, वो इतनी बड़ी बड़ी आगे आप पढ़ेंगे इंशाल्लाह, बड़े बड़े मीनार और इस तरह की चीजें बनाते थे बड़ी अपनी, कि जैसे उन्होंने हमेशा यही रखा जाना, बड़ी बड़ी इमारतें, बड़े बड़े अपने मेमोरियल्स बनाते थे, ऐसी चीजें के बस दुनिया के अंदर खोए पड़े थे, और तकब्बुर उनके अंदर बहुत ज्यादा था। यानी आपको अल्लाह ताला बताते हैं कि दुनिया में इन पर अजाब आने की वजह शिर्क के साथ साथ इनके अमाल भी थे, जिनकी वजह से देखिए इनके ऊपर ये अजाब आए। शिर्क जो है ना, उसकी वजह से आखरत में हमेशा की जहन्नम है, ये तो सबको पता है। शिर्क और कुफर की वजह से दुनिया में अजाब नहीं आता, अल्लाह ताला इनकी वजह से दुनिया में ही लोगों पड़ता, उसकी सजा तो अल्लाह ताला ने आखिरत में रखी हुई है। इसीलिए बाज़ उलमा कहते हैं कि मुल्क जो है ना, कुफर और शिर्क के साथ तो चल सकते हैं, लेकिन जुल्म के साथ नहीं चल सकते। कोई हुकूमत कुफर के साथ तो चल सकती है, बहुत सी हुकूमतें चलती हैं, लेकिन जुल्म जब आ जाता है ना उनके अंदर, तो तब नहीं वो चल सकते। तो अल्लाह ताला ने इसीलिए फरमाया कि जब वो जुल्म करने लगे, तो अल्लाह ताला ने इन बस्तियों को पकड़ लिया। इन्न अख़ज़हू अलीमुन शदीद, और बेशक उसकी पकड़ दर्दनाक के शदीद है। इन्न बत्श रब्बिका लशदीद, बेशक तेरे रब की पकड़ बड़ी शदीद है, बहुत सीवियर होती है। बाकी पकड़ आती है ना, अस्तग़फिरुल्लाह, तो फिर कोई चांस नहीं मिलता, फिर इतनी शदीद आती है कि जैसे मैंने आपको उस औरत का वाकया बताया था जो कौमे नूह में थी, कि जो अपने बच्चे को लेकर पहाड़ पे चढ़ गई थी, और उसने अपने बच्चे को उठा लिया था ऊपर, और पानी आता गया, और उस वो अपने बच्चे को ऊंचा करती चली गई, हत्ता के पानी जब उसके ऊपर तक आ गया, कमर तक आ गया, सीने तक आ गया, तो उसने बच्चे को अपने हाथों में ऊपर उठा लिया, लेकिन उस दिन वो भी नहीं बची, पानी उसको भी बहा के ले गया। तो जब अल्लाह ताला की पकड़ आती है ना किसी कौम पे, तो फिर कोई नहीं बचता, चाहे वो बच्चा है, बूढ़ा है, जवान है, सब पिस जाते अंदर। तो उसकी पकड़ बहुत ही शदीद है, इसलिए उसकी पकड़ से डरना चाहिए और पनाह मांगनी चाहिए अल्लाह ताला से, कि अल्लाह हमारे जुल्म की वजह से, हमारे इन कामों की वजह से हमारी पकड़ ना करना। और आज देखें कि हमने जितने पैगंबरों के किस्से पढ़े हैं, आप तारीख की किताबें उठा के देखें, कहीं आपको ये किस्से नहीं नजर आएंगे। हिस्ट्री उठा के देखें, उनमें सारा जिक्र जो है वो बादशाहों का और जंगों का और इस तरह का जिक्र है, जिसको लोग कहानियों के तौर पे पढ़ते हैं, लेकिन कहीं आपको ये इस तरह से ये पैगंबरों का जिक्र नहीं मिलेगा। ये नसीहत के वाकयात कुरान ही आपको बताता है। और अगर कहीं किसी का पता चल जाए कि वहां वो बेड सीन था वहां, और ये है, और यहाँ पे कौम आबाद थी, तो वो उसको जस्ट एज نیچرل ڈیزاسٹر لیتے ہیں کہ بس یہاں پہ قوم آباد تھی اور اس طرح ان کے اوپر ایسے کوئی زلزلہ آ گیا, کبھی کہہ دیتے ہیں کہیں کہ کوئی والکینو وہ ہو گیا, پھٹ گیا, کہیں لاوا آ گیا, نصیحت کے طور پہ نہیں لیتے. اللہ تعالیٰ آپ کو یہاں پہ بتاتے ہیں ان فی ذلک لآیۃ, بے شک اس میں تو نشانی ہے, اس میں البتہ کس لیے آتا ہے, جب شدت تاکید ہوتی ہے نا کسی بات کی, جیسے ہم کہتے ہیں یقیناً ایسے ضرور ہوا یا ایسے ضرور ہوگا, تو پھر آپ جو ایمفسائز کرنے کے لیے کسی بات کو کہتے ہیں نا, بہت تاکیداً کہتے ہیں, تو اس کے لیے پھر آپ یہ لا آپ دیکھیں گے وہاں پہ ہوگا. تو میں آیا البتہ ایک نشانی ہے, لیکن ہر ایک کو نہیں نشانی یہ نظر آتی, کتنے لوگ جاتے ہیں, کتنے لوگ یہ کھنڈرات دیکھتے ہیں, کتنے لوگ چلو آج سمود کے نہیں آپ کے مونجو دارو ہڑپا وغیرہ یہ آپ کے ملک میں ہیں, پھر یہ اور ٹیکسلا وغیرہ کی طرف چلے جائیں, یہ سب آپ دیکھتے ہیں نا کھنڈرات, مگر کتنے لوگ ہیں جو ان سے جا کے عبرت لیتے ہیں, ایک اس کو نشانی سمجھتے ہیں اللہ کی طرف سے. اس لیے یہ اللہ تعالیٰ نے فرمایا یہ ہر ایک کو نشانی نظر نہیں آئے گی, کس کو نظر آئے گی, لمن خوف عذاب الآخرہ, اس کے لیے جو ڈرے آخرت کے عذاب سے, جس کے دل میں آخرت کے عذاب کا ڈر ہو کہ اللہ دنیا میں اگر یہ ہو, دنیا کی تو تکلیفیں بہت ہی چھوٹی ہیں, بہت ہی مختصر اور بہت کم ہے آخرت کے عذابوں کے مقابلے میں, تو جس کو آخرت کے عذاب سے ڈر لگتا ہو وہ جان لے گا کہ اللہ دنیا کا عذاب اگر اتنا سخت ہے تو آخرت کا عذاب کتنا سخت ہوگا, وہ ڈر جائے گا, وہ اسے نصیحت لے لے گا, اور ہر بندہ اسے نصیحت نہیں لیتا. افسوس ہے کہ انسان اپنے سامنے ایسی چیزوں کو دیکھتے بھی ہیں اور پھر بھی وہ سمجھتے نہیں ہیں کہ دیکھو یہ دنیا دارالجزا نہیں ہے, دارالجزا تو آخرت ہے, پھر بھی اس کا عذاب اتنا سخت ہے, یہ جزا کی جگہ تو نہیں ہے, یہ ریوارڈ کی یا پنشمنٹ کی جگہ تو نہیں ہے, دنیا جو ہے یہ تو عمل کی جگہ ہے نا, پھر بھی یہاں کی پنشمنٹ اتنی سخت ہے, آخرت کی پنشمنٹ کتنی سخت ہوگی. اور اللہ تعالیٰ کی نشانیاں تو ہر طرف ہی پھیلی ہیں, اگر انسان سمجھدار ہونا اور اللہ کے عذابوں سے ڈرنے والا ہو تو اس کو یہ قرآن پڑھ کے جو واقعات ہیں ان سے بھی نشانی ملتی ہے, اور اس کو زندگی میں قدم قدم پہ نشانیاں نظر آتی ہیں. کبھی آپ کو کوئی دکھ پریشانی ہوئی ہو جس کو آپ کہتے ہیں ہائے پہاڑ جیسا دکھ, پہاڑ جیسی, ہائے اس کے اوپر تو قیامت ٹوٹ پڑی, کہتے ہیں نا کبھی کتنا غم آئے, بڑا غم آئے, تو کہتے ہیں اس کے اوپر قیامت ٹوٹ پڑی, تو کبھی یہ نہیں سوچا کہ یہ تو دنیا کی چھوٹی سی چیز ہے, چھوٹا سا غم ہے دنیا کا, دنیا کے غم تو آخرت کے مقابلے میں کچھ بھی نہیں حیثیت رکھتے. یعنی آپ یہ سوچیں کہ یہ تو جزا کی جگہ نہیں ہے, یہاں پہ تو اللہ تعالیٰ آزمانے کے لیے کبھی کوئی تکلیف بھیج دیتا ہے, یا کوئی کبھی کوئی مشکل آ جاتی ہے, کوئی مصیبت آ جاتی ہے, اور وقت کے ساتھ ساتھ اس کا غم جو ہوتا ہے نا ہلکا ہوتا ہے. اب دیکھتے ہیں نا ہم کہتے بھی ہیں ایک محاورہ, وقت سب سے بڑا مرہم ہے, یہ کہتے ہیں نا وقت ہیلر ہے, ٹائم از اے ہیلر. یہ دنیا کی مصیبتیں تو وقت کے ساتھ ساتھ کم ہو جاتی ہیں, آخرت کی مصیبت تو وقت کے ساتھ ساتھ کم بھی نہیں ہوگی, وہ وقت کے ساتھ ساتھ بڑھتی جائے گی. اللہ تعالیٰ نے فرمایا نا قرآن پاک میں کہ ان کے لیے عذاب میں اضافہ ہوگا, جو جہنم میں ہوں گے ان کے لیے کس میں اضافہ ہوگا, صرف عذاب میں. تو ان کے لیے جو ڈرے لوگ ان کے لیے تو قدم قدم پہ ڈرنے کے لیے نشانیاں ہیں, لیکن جو ڈر لوگ ہوتے ہیں نا یہ واقعات سن کے بھی, ان کو اپنی آنکھوں سے دیکھ کے بھی, ان کے کھنڈرات کو دیکھ کے بھی, ان ویران بستیوں کو دیکھ کے سوچتے نہیں ہیں کہ دیکھو ان پہ نہ کوئی آسمان رویا اور نہ زمین روئی. اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں نا کہ ان کے اوپر نہ کوئی آسمان رویا اور نہ زمین روئے, ایسے دنیا سے پھینک دیے گئے, جڑ ان کی کاٹ دی گئی, کہ جیسے کسی کھیت سے آپ کوئی فصل اکھیڑ کے پھینک دیتے ہیں وہاں پر کچھ بھی نظر نہیں آتا, اس طرح ان بستیوں کا حال ہوا. बिल्कुल जड़ से सफाया कर दिया गया इनका, उखाड़ के फेंक दिया गया। अल्लाह के लिए ये मुश्किल नहीं है। और इसलिए बताया यहाँ पे कि एक निशानियां उसके जो लिए जो डर जाए। निशानियों वाले वाकयात कभी सुनाए ही नहीं गए, जब तक कुरान नहीं पढ़ा तब तक किसी ने नहीं बताए। ना कहीं आपको हिस्ट्रीज में मिले, लोगों ने मास्टर्स किया होता है हिस्ट्रीज में, इसमें कभी भी नहीं आपको इस तरह से ये वाकयात बताए गए होंगे। कितना बड़ा जुल्म है ना कि हमें बादशाहों के नाम तो पता है, तारीख में जो बड़े बड़े बादशाह गुजरे, जो बड़े बड़े जंगजू गुजरे, जो आज गाने बजाने वाले हैं उनके नाम तो सबको याद है, जो आज एक्टिंग करने वाले हैं उनके नाम तो सबको याद है, लेकिन वो जो इंसानियत के मुंसिर हैं, जिन्होंने अपनी जिंदगियां लगा दी इंसानों को सीधे रास्ते पर लाने के लिए और उनको जहन्नुम की आग से बचाने के लिए, कितना बड़ा एहसान है उनका इंसानों पे, उनके नाम भी नहीं कोई जानता। कि आज 25 नाम सिर्फ कुरान में है, बाकी तो बहुत सारे और पैगंबर भी गुजरे, 25 नाम सिर्फ कुरान में है, 25 नाम भी किसी को याद नहीं है, तो उनकी हिस्ट्री क्या याद होगी? ये क्या पता होगा कि इनके क्या वाकयात हुए, ये कहाँ पे आए, इन्होंने क्या पैगाम दिया, ये कहाँ से याद होगा जिनको नाम तक भी नहीं पता? क्या इबरत लेंगे फिर, क्या सबक लेंगे? सीखना तो बात की बात है, नाम से तो वाकिफ हो, लेकिन जो डरने वाले होते हैं ना अल्लाह के अजाबों से, आखरत से जो डरने वाले होते हैं, उनके लिए बहुत बड़ी निशानी है। अब आप चेक करें कि इन वाकयात में, तबाही की दास्तानों में आपको कोई लेसन मिला या नहीं? क्योंकि अल्लाह ताला ने फरमाया जो डरने वाले होंगे उनको इसमें लेसन मिलेगा, वो सबक सीखेंगे इससे। अगर हमें कोई भी सबक नहीं मिला और हमने इसको कहानी के तौर पर पढ़ा और गुजर गए, तो इसका मतलब हमारे दिल में भी अभी आखरत का खौफ है ही नहीं। ये छोटे छोटे वाकया तो एक याद दहानी है आखरत की, कि करामत से पहले ये छोटी छोटी क्यामतें आई लोगों पे, ये छोटी छोटी बस्तियां मिलिया मीट हो गई, और एक वो सारी कायनात इसी तरह तबाह बर्बाद करती जाएगी, जड़ से उखेड़ दी जाएगी। ये बहुत गहरी बात है कि जो अल्लाह के अजाब से डरने वाला है उसके लिए तो बड़ी निशानी है इसमें। हमने से देखते हैं कौन अल्लाह के अजाब से डरने वाला है। किसी ने पलट के दोबारा इन दास्तानों को खोल के पढ़ा भी था कि मैं देखूं तो सही, किस चीज ने मेरे नबी के बालों को सफेद कर दिया था, कौन सी वो आयतें थी जिन्होंने उनको बूढ़ा कर दिया, आज मुझ पे वो कितना असर कर रही है। ज़ालिका यौमुल मजमूअ, और फिर ये अज़ाबुल आखिरा की बात जब आई तो फरमाया कि ये अज़ाबुल आखिरा कब होगा, ये उस दिन होगा जो जमा किए जाने का दिन है, यौमुल क़यामा है, क़याम का दिन है, खड़े होने का दिन है, जिस दिन सबको जमा कर लिया जाएगा, हर एक अल्लाह ताला के हजूर खड़ा होगा, कोई पीछे नहीं रह सकेगा, कोई छुप नहीं सकेगा, कोई भाग नहीं सकेगा, कोई बच नहीं सकेगा। उस दिन सब जमा होंगे, लहुन नासु व ज़ालिका यौमुन मशहूर, वास्ते उसके लोग जमा किए जाएंगे, चाहे वो मर चुके हैं वो भी लाके खड़े कर दिए जाएंगे, और जो जिंदा थे वो भी मार के दोबारा उठा दिए जाएंगे। ये वो आखरत का दिन है जिस दिन ये कौमें भी आज समूद और जो कौमें गुजरी वो सारी जो तबाह हुई नहीं बस्तियां, इन लोगों को भी अल्लाह ताला उठा के खड़ा कर देगा, और उन बस्तियों को भी जिनके नाम हम नहीं जानते, उन लोगों को भी जो हमसे पहले गुजर चुके हैं। अल्लाह ताला ने सूरत तकाबुल में फरमाया है कि जिस दिन वो तुम्हें जमा करेगा, जमा होने के दिन, वो जमा होने का दिन है, वो तुम्हारी अटेंडेंस का दिन है, उस दिन हाजिर ही होगी सबकी, सब हाजिर कर दिए जाएंगे उस दिन। सूरह तगाबुन में अल्लाह ताला जो फरमाते हैं कि जिस दिन तुम सबको उस जमा होने के दिन जमा करेगा, वही दिन है हार जीत का दिन, یوم التغابن. اور جو شخص اللہ پر ایمان لا کر نیک عمل کرے اللہ تعالیٰ اس سے اس کی برائیاں دور کر دے گا اور اسے جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی, جس میں وہ ہمیشہ ہمیشہ رہیں گے. یہی بہت بڑی کامیابی ہے, یہی سعادت ہے. اور جن لوگوں نے کفر کیا اور ہماری آیتوں کو جھٹلایا وہی سب جہنمی ہیں, جو جہنم میں ہمیشہ رہیں گے. وہ بہت برا ٹھکانہ ہے. اور اسی طرح اللہ تعالیٰ سورہ کہف میں فرماتے ہیں, اور جس دن ہم پہاڑوں کو چلائیں گے اور زمین کو تو صاف کھلی بھی دیکھے گا, اور تمام لوگوں کو ہم اکٹھا کر دیں گے, ان میں سے ایک کو بھی باقی نہیں چھوڑیں گے. میں بھی وہی ہوں گی اور آپ بھی وہی ہوں گے, ہم میں سے کوئی ایک بھی پیچھے نہیں ہوگا. ہمارے چھوٹے بچے بھی وہی ہوں گے اور ہمارے بوڑھے دادا پر دادا بھی وہی ہوں گے, جو پچھلے زمانوں میں گزر گئے وہ بھی ہوں گے, اور جو اگلے زمانوں میں آنے والے ہیں وہ بھی ہوں گے. اور سب کے سب تیرے رب کے سامنے سب وقت حاضر کیے جائیں گے, یعنی اللہ تعالیٰ کے سامنے ایک ہی صف میں کھڑے ہوں گے یا مختلف صفوں میں لائنیں بنا بنا کے کھڑے ہوں گے. یقیناً تم ہمارے پاس اسی طرح آئے جس طرح ہم نے تمہیں پہلی دفعہ پیدا کیا تھا, لیکن تم تو اس خیال میں رہے کہ ہم ہرگز تمہارے لیے کوئی وعدے کا وقت مقرر کریں گے ہی نہیں. تم تو اسی خوش فہمی میں رہے کہ شاید یہ دن آنے والا ہی نہیں ہے. تم تو یہ سمجھتے تھے کہ کبھی ایسا ہوگا ہی نہیں. وہ قیامت کی باتیں, ہاں ابھی تو اس کی فلاں نشانیاں رہتی ہیں, ابھی تو یہ نشانی پوری ہی نہیں ہوئی. حالانکہ جب آپ کی موت آ گئی آپ کی تو قیامت شروع ہو گئی, آپ کا تو حساب کتاب شروع ہو گیا. اب قیامت چاہے ہزاروں سال بعد آئے یا اگلے دن آ جائے, آپ تو خبر میں چلے گئے نا, آپ کی تو زندگی کی کتاب بند ہو گئی. اب اسی کتاب کو لے کے کھڑے ہوں گے نا, اور نام اعمال سامنے رکھ دیے جائیں گے. بس تو دیکھے گا کہ گناہگار اس کی تحریر سے خوف زدہ ہو رہے ہیں, ڈر رہے ہیں اس کو دیکھ دیکھ کے, اپنے ہی نام اعمال کو, اور کہہ رہے ہیں ہائے ہماری خرابی, یا ویلتنا ما لہذا الکتاب, کیا ہے اس کتاب کو, کیسی وہی کتاب, لا یغادر صغیرۃ ولا کبیرۃ, جس نے کوئی چھوٹا نہ بڑا کچھ نہ چھوڑا, سب کو گھیرے ہوئے کوئی بھی چیز باقی نہیں چھوڑی, اور جو کچھ انہوں نے کیا تھا سب موجود پائیں گے, اور تیرا رب کسی پر ظلم نہیں کرے گا, سب اس کے اندر ہوگا. اللہ تعالیٰ ظلم نہیں کرتے ہیں, یہ انسانوں کی اپنی کتاب ہوگی نا جو ان کو دے دی جائے گی جس سے وہ ڈر رہے ہوں گے. تو یہ ہے اٹینڈنس کا دن, یہ ہے اس دن اسمبلی کا دن, سب کے حاضر ہونے کا دن. چاہے وہ جنتی ہو یا جہنمی ہو, لیکن اس کو کھڑا ضرور ہونا پڑے گا وہاں. جن ہے یا انسان ہے, چرند ہے یا پرند ہے, جانور ہے یا جو بھی مخلوق ہے, سب کے سب سارے جاندار اکٹھے ہوئے وہاں پہ. وَمَا نُؤَخِّرُهُ إِلَّا لِأَجَلٍ, اور نہیں تاخیر کر رہے ہم اس کو مگر واسطے ایک مدت کے. معدود, جو گنی چنی ہے. لوگ کہتے تھے نا کہ اگر ہم غلط کر رہے ہیں تو پھر ہماری پکڑ کیوں نہیں آتی, کیوں نہیں آ جاتا ہمارے اوپر عذاب. تو اسی کا جواب ہے کہ عذاب میں جو دیر ہو رہی ہے نا, وہ اس لیے ہو رہی ہے کہ اللہ تعالیٰ نے ایک ٹائم فکس کیا ہوا ہے. میرے آپ کے کہنے سے وہ جلدی نہیں آ جائے گا کہ کیوں نہیں پکڑ ہو رہی, کیوں نہیں جلدی آ رہا عذاب, کیوں نہیں پھر ہمیں پکڑا جا رہا. نہیں, یہ ہمارے کہنے کی بات نہیں ہے, ہمارے کہنے سے نہیں عذاب آئے گا. یہ تو اللہ تعالیٰ نے ایک وقت جو فکس کیا ہوا ہے, ایک اپوائنٹڈ وقت ہے, قیامت کا ایک دن فکس ہے, اسی دن آئے گی. لیکن وہ آئے گی ضرور, یہ یاد رکھنا چاہیے, اس کو نہیں بھولنا چاہیے. کیونکہ جب کسی چیز میں ڈیلے ہو رہا ہوتا ہے, بڑی دیر ہو رہی ہوتی ہے, تو ہم کہتے ہیں پتہ نہیں آنی کہ نہیں آنی, پتہ نہیں آئے گی بھی یا نہیں آئے گی. لیکن یہ آج دیر لگ رہی ہے نا, جب آ جائے گی تو ایسے لگے گا کوئی ٹائم رہے ہی نہیں تھے ہم دنیا میں. جیسے دنیا میں آپ کسی کام کی تاریخ طے کرتے ہیں نا, ڈیٹ فکس کرتے ہیں, تو بعض دفعہ وہ بڑا دور لگتا ہے. جیسے مثلا کسی کی شادی کی ڈیٹ, تو آپ کہتے ہیں اچھا اگلے سال جون میں ہم شادی کر رہے ہیں, फिर जब वो डेट आ जाती तो आप कहते हैं लोग हम कह रहे थे इतने दिन में, अभी तो 6-8 महीने पड़े हैं और देखो वक्त का तो पता भी नहीं चला, इतनी जल्दी गुजर गया, ऐसे ही कहते हैं ना। तो वो आज हमें दूर लग रही है। अल्लाह ताला कुराने पाक में भी फरमाते हैं कि वो कहते हैं कि वो दूर है और हम कहते हैं करीब है। कयामत आज हमें दूर लग रही है ना, लेकिन वो हमसे बहुत करीब है। दुनिया तो वैसे ही पीठ फेर के चल पड़ी है, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था दुनिया पीठ फेर के चल पड़ी है और आखिरत आ रही है। जब आप सल्लल्लाहु अलैहि वसल्लम आ गए तो उसके बाद कयामत नजदीक ही है। एक हदीस में भी आता है, मुझे एग्जैक्ट अल्फाज नहीं है सब मेरे सामने, मगर उसमें भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था मैं और कयामत ऐसे हैं, और बहुत करीब करके दो उंगलियां बताई थी कि कयामत बस आने ही वाली है, बहुत जल्दी आ जाएगी। तो आज वो दिन दूर लग रहा है, कल कयामत के दिन जब खड़े होंगे तो कहेंगे हाय दुनिया में तो हमने इस दिन को बड़ा दूर समझा था, ये तो कितनी जल्दी आ गया, हाय ये दिन तो हमने जो दुनिया में गुजारे थे ये तो एक सुबह का दिन पहर या शाम का पहर, बस इतनी सी देर थी जो हमने दुनिया में हम रहे थे, जो हमने दुनिया में गुजारी थी, कितनी जल्दी ये वक्त आ गया, हाय कितनी जल्दी हमारी उम्रें कट गई, कितनी जल्दी वक्त गुजर गए। तो अल्लाह ताला फरमा रहे हैं कि ये जो डिले हो रहा है ना, ये इसलिए हो रहा है कि एक अपॉइंटेड टाइम है, एक फिक्स टाइम है, इसकी वजह से ये डिले हो रहा है। अल्लाह ताला की हर चीज देखिए इस दुनिया में प्लानिंग के साथ है ना, ये नहीं है कि बस जैसे हम होते हैं बस थोड़ी सी देर कोई चीज, या बच्चे करते हैं ना जरा सी देर कोई चीज खेली फिर उसके बाद जो जरा दिन भर गया सारा उठा के तोड़ फोड़ कर दिया फेंक दिया, ऐसे नहीं है। अल्लाह ताला की हर चीज हिकमत के साथ है, प्लानिंग के साथ है। तो इस तरह लोगों की बातों में उनके कहने पे आके कि अगर आप सच्चे नबी हैं तो फिर लाके दिखाएं अजाब, अगर आप सच्चे नबी हैं तो कयामत लाके दिखाएं, आप कयामत के हमें रोज डरावे देते रहते हैं, अजाब के डरावे देते रहते हैं, कहाँ है फिर आपकी। तो अल्लाह ताला इन बातों से मुतासिर होके चाहे तो अजाब भेज दो उसी वक्त, वो चाहे तो कयामत ले आए इसी वक्त, मगर वो लोगों के कहने पर नहीं चलता, उसकी अपनी प्लानिंग है, उसका इसने एक टाइम फिक्स किया हुआ। लेकिन जिस दिन वो आ जाएगी ना कयामत, तो क्या होगा, यौम याती, जिस दिन वो आ जाएगी ला तकल्लमु नफ्सुन, तो ना कलाम करेगा कोई शख्स। आज तो बड़ी बड़ी बातें आती हैं ना, बड़ी कब आएगी, लो आ नहीं रही, अभी तो बड़े दिन है, पता नहीं आज तक तो आई नहीं है, इतने लोग गुजर चुके हैं, अब पता नहीं आनी भी है या नहीं आनी, ये तो सिर्फ बातें ही हैं। और हम तो वहां पे ये कह देंगे अल्लाह ताला से मेरे पास तो ये एक्सक्यूज है, मैं तो ये कह दूंगी फलाने ने ये किया था। नहीं नहीं नहीं, उस दिन कोई इंसान बात नहीं कर सकेगा, इल्ला बिइज़्निही, मगर साथ उसके इज़्न की, जिसको भी वो इजाजत देगा कहेगा कि हाँ तुम बोल लो, सिर्फ वो बोल सकेगा। कि जब अल्लाह ताला का अर्श लाया जाएगा ना, आप सोचें कि वो उस वक्त ऐसी इंसान यानी ऐसी हालत में होंगे जब वो अदालत एक तरह से लगेगी, अल्लाह ताला का अर्श वहां पे लाया जाएगा और पूरी मखलूक खड़ी होगी। अब देखिए चार लोग यहाँ पे जमा हो जाते हैं ना तो उनको चुप कराने के लिए लोग खड़े होते हैं, मस्जिद वगैरह में भी ये हाल हो जाता है, लोग चुप कराते रहते हैं, नहीं खामोशी नहीं होते लोग, चार लोग जहां जमा हो जाते हैं कुछ नहीं तो विस्परिंग जरूर करते रहेंगे, उसर पुसर जरूर जारी होगी, वहां पे अव्वल से आखिर तक लोग जमा होंगे, लेकिन किसी को जुर्रत नहीं होगी बोलने की, इजाजत नहीं होगी बोलने की। वैसे भी उस दिन की हौलनाकी तो इतनी होगी कि लोगों की वैसे ही बोलती बंद हो जाएगी। ये मुहावरा जो है ना, ये वाकई उसी के ऊपर पूरा फिट आता है कि वो कहते ना कि उसकी तो बोलती बंद हो गई, तो लोगों की बोलती बंद हो जाएगी। और जैसे कुरान पाक में आता है कि सिवाय सांस की आवाज के कोई आवाज ही नहीं होगी, जैसे बहुत मखलूक खड़ी भी है तो सिर्फ सांस की आवाजें आ रही हैं, सांस चलने की, पिन ड्रॉप साइलेंस, इतने लोगों के होते हुए, हालांकि लोगों को चुप कराने वाला वहां पे कोई नहीं, कोई डंडा नहीं लेके खड़ा हुआ, लेकिन कोई बात करने की जरूरत ही नहीं कर सकेगा, हैबत इतनी ज्यादा होगी। और सिर्फ इंसान ही नहीं, फरिश्तों में से भी किसी की आवाज नहीं होगी, اور جب اللہ تعالیٰ پیغمبروں کو بھی اجازت دیں گے تب وہ بول سکیں گے، اللہ کی اجازت کے بغیر پیغمبر بھی نہیں بول سکیں گے، تو آپ بتائیں کہ پھر وہ جو سارے بہانے آپ کے وہ کہاں رہ جائیں گے؟ اسی لیے تو اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ ان کے سارے بہانے وہ بھول ہی جائیں گے، وہ اڑ جائیں گے، وہ بہانے ان کو یاد بھی نہیں رہیں گے کہ کیا ہم نے ایکسکیوزز سوچے ہوئے تھے۔ یہ تو آپ دنیا میں ریلیکس ہیں نا، تو دماغ چل رہا ہے، بڑے ایکسکیوزز آ رہے ہیں، وہاں پہ تو یاد بھی نہیں رہے گا۔ جیسے ہم کوئی کہیں کہ بھائی ہم تو یہ کہہ دیں گے کہ یہ اس وجہ سے ہم نے یہ کیا، پھر اس کے بعد ایک دم کوئی پولیس والا دیکھ لے تو بالکل بولتی بند ہو جاتی، اب اس کے سامنے نہیں بولا جاتا کہ ہم نے تو یہ سوچا ہوا تھا کہ ہم یہ کہہ دیں گے۔ چور کے پاس بڑے ایکسکیوزز ہوتے ہیں، وہ کہتا ہے کہ پولیس آ جائے فوراً اس کو پکڑ لے، اس کو ایکسکیوزز یاد رہتے ہیں پھر کیا؟ تو فمنہم شقی وسعید، تو ان میں سے بعض جو ہوں گے بدبخت ہوں گے اور بعض خوش بخت ہوں گے۔ اس حشر کے میدان میں جب لوگ کھڑے ہوں گے نا، بعض اس میں ان میں بڑے بدقسمت ہوں گے، ان کی بدقسمتی کی وجہ کیا ہوگی، اور جو خوش بخت ہے ان کی خوش بختی کی وجہ کیا ہے، ان کے اعمال، ان کے اعمال ہی ڈفرینٹ تھے، دنیا میں ان کی زندگیاں ڈفرینٹ تھیں، عمل ڈفرینٹ تھے، سوچ ڈفرینٹ تھی، ان کا اٹھنا بیٹھنا رہنا سہنا ڈفرینٹ تھا، ان کی بول چال ڈفرینٹ تھی، ان کے کام ڈفرینٹ تھے، آج انجام کیسے سیم ہو سکتا ہے؟ انجام بھی ڈفرینٹ ہے پھر، تو کچھ تو بڑے بدبخت ہوں گے، اور یہی بدبختی جو ہے نا یہ اصل بدبختی ہے، جن کو ہم کہتے ہیں نا بڑی بدقسمت ہے، بڑی بدنصیب ہے، آئے بیچاری کے دن بڑے پریشانی میں گزرے، بڑے دکھ اس نے جھیلے، بڑی بدنصیب ہے، یہ بدنصیبی تو کوئی بدنصیبی ہے ہی نہیں۔ اور یہ جو ہم کہتے ہیں بڑی خوش قسمت ہے، اتنے بڑے گھر میں اس کی شادی ہوئی، نوکر چوکر، اولاد فلاں، اولاد بھی اتنی لائق نکلی، شوہر بھی اتنا محبت کرنے والا فلاں، اتنی خوش قسمت ہے نا، یہ ہماری خوش قسمتی کے معیار اور یہ ہماری بدقسمتی کے معیار ہیں۔ وہاں خوش بختی اور بدبختی بہت ڈفرینٹ معنی رکھتی ہے۔ جو وہاں کی بدبختی ہے نا، اگر آپ اس کو سمجھ لیں تو یہ دنیا میں آپ کے جتنے بھی غم مصیبتیں ہو نا، جب میں یہ آیتیں پڑھ رہی تھی تو میں نے کہا کہ اس کے بعد کوئی کیسے سوچ سکتا ہے کہ میرے مسئلے بہت بڑے مسئلے ہیں، اس کو تو اپنے مسئلے بھول جائے، اس کو تو اپنے غم ہی بھول جائے، اگر وہاں کی اللہ نہ کرے بدبختی مل گئی تو پھر تو یہ مسئلے مسائل تو کچھ بھی نہیں ہے، یہ غم پریشانیاں تو کچھ بھی نہیں ہے، اصل فکر تو پھر اس کی لگ جائے گی کہ وہاں نہ بدبختی ہو، یہ کیا پریشانی ہے جس کی رات بھی کٹ جائے، جس کا دن بھی کٹ جائے، پریشانی تو وہ ہوگی۔ فَأَمَّا الَّذِينَ شَقُوا، تو رہے وہ لوگ جو بدبخت ہوئے، فَفِي النَّارِ لَهُمْ فِيهَا زَفِيرٌ وَشَهِيقٌ، تو آگ میں ہوں گے، ان کے لیے پکار ہوگی اور دھارنا ہوگا، اس قدر چیخو پکار کر رہے ہوں گے، اتنی آہیں بھر رہے ہوں گے اور اتنا چیخ رہے ہوں گے کہ کان بڑی آواز نہیں سنے گی، جہنم کی اپنی بھی چیخیں ہوں گی، اپنی بھی آوازیں ہوں گی، اس کی تو چیخ اتنی ہوگی جہنم کی کہ جیسے سورہ ملک میں آتا ہے کہ وہ تو حشر کے میدان میں لوگوں کو دیکھ کے چیخنا شروع کر دے گی نا، کہ میں کسی طرح ان کو کھا لوں، اس میں ان میں سے کسی ایک کو بھی نہ چھوڑوں، اس کی تو چیخو پکار اپنی ہوگی، جس کو دیکھ کر پھر لوگوں کے دل دہر جائیں گے اور وہ گھٹنوں کے بل گر جائیں گے، اور ہر کوئی اس دن اپنے آپ کو سوال کرے گا، ہر کسی کی زبان پہ ہوگا نفسی نفسی، یا اللہ مجھے بچا لے، یا اللہ مجھے بچا لے، یہ صرف اس کو دیکھ کے ہوگا، اس میں جو جا پڑیں گے ان کی حالت کیا ہوگی، देखिए एक मुसीबत वो होती है ना, जैसे दुनिया की मुसीबतें, कि जब दुनिया की मुसीबत आती है तो चार लोग आपके घर इकट्ठे हो जाते हैं, तो कोई गैर लोग ही आ जाते हैं किसी को गम में परेशानी में देख के। ये मुसीबत कैसी मुसीबत होगी, कैसा गम होगा कि जिसमें किसी ने क्या देखना, हर एक को अपनी अपनी पड़ी होगी। हर एक जो है ना वो अपने ही गम में मुब्तला होगा, हर एक चीख रहा होगा, धाय रहा होगा, हाय वाय मची होगी। पहले सब खामोश थे, लेकिन आग में जलते ही एक इनका चीखना किस वजह से होगा, जो आजाद है उसकी वजह से, और दूसरे जो उनके मुंह से ये आहें निकल रही होंगी। कि जफीर जो है ना, मैंने आपको बताया, लंबा सांस बाहर निकालना, और शहीद जो है सांस अंदर सीने के अंदर ले जाना। देखो तो जफीर इस तरह आप समझने, जो सांस की तकलीफ में जो कैफियत होती है ना, उसे जफीर कहा जाता है। कि सही सांस नहीं आप ले सकते, जिनको कभी अस्थमा की तकलीफ हुई हो या कुछ, वो समझ सकते हैं कि किस तरह से ये तकलीफ होती है। सही सांस नहीं ले सकेंगे, चीखें चिल्लाएंगे वहां पे। और उनकी आवाज इस तरह उसमें अप एंड डाउन होगी। और पहली मैंने आपको बताया वजह क्या होगी, अजाब की शिद्दत इतनी होगी। और दूसरी वजह क्या होगी, जब इंसान आंखें भरता है तो क्यों भरता है, कैसे किस वजह से होती है। जब तक गम भी बहुत होता है, तब सांस लेने में भी आपकी कैफियत बदल जाती है ना। एक तकलीफ भी हो और एक गम भी हो, जिस्मानी तकलीफ तो होती है वो अलग चीज है, और एक अंदर का गम होता है। इनको किस बात का गम होगा, ये जो बदबख्ती का गम है ना, ये जो इस चीज का गम है कि हाय हम क्या कर बैठे, किधर आ पड़े हम। दुनिया में किसी को अच्छे हालात के बाद बुरे हालात हो जाए ना, तो उसको इतना गम होता है कि हाय क्या हो गया ये मेरे साथ, कहा मैं इस तरह रहा करती थी और अब मेरे साथ ये, उसको ही नहीं बर्दाश्त कर पाता। लोगों को हार्ट अटैक हो जाते हैं कि अब हमारी ये हालत हो गई, हमारा इतना नुकसान हो गया, इतना पैसा चला गया। और वो गम जिसने इंसान ने अपनी पूरी जिंदगी दांव पे लगा दी, जो इटर्नल लाइफ है, कभी खत्म ना होने वाली जिंदगी, उसको दांव पे लगा दिया। वो जो हसरत होगी ना इंसान के अंदर कि हाय ये बदबख्ती की, बदकिस्मती की जो हसरत होगी कि हाय मैं कितनी बदकिस्मत हूं, मैंने क्या कर बैठी, मैंने ये क्या कर दिया, तो वो जो उसकी आंखें निकलेंगी ना, वो होंगी ये आवाजें। और इतना शोर होगा वहां पे कि कोई कान पड़ी आवाज नहीं सुन रही होगी, किसी को पल भर के लिए भी चैन नहीं आएगा। देखिए वहां की तकलीफें जो अपनी अजाब है, वो तो तकलीफ होगी ही होगी, मगर उस अजाब में कई गुना इजाफा हो जाएगा। जब हर तरफ से लोगों के चीखों पुकार ही सुन रही होगी, हर तरफ लोग दुख में नजर आ रहे होंगे। यहाँ पर किसी का दुख गैर का भी सुन लेते हैं तो सारा दिन बेचैन गुजरता है, सारा दिन दुख में गुजरता है कि हाय फलां के ऊपर यह आफत आ गई है। देखा भी नहीं होता, खबरें ही सुनते हैं तभी हम बेचैन हो जाते हैं। और कहाँ इंसान देखे, खुद भी अजाब में हो और हर तरफ उसके इर्द गिर्द भी चीखों पुकार है, शोरों गुल है। क्या कोई दुनिया की एक बड़ी से बड़ी मुसीबत भी ऐसी मुसीबत के कंपैरिजन कर सकती है। अगर इंसान इस चीज को समझ जाए तो वो अपनी तकलीफें भूल के उस दिन के लिए तैयारी शुरू कर दे। वो ये सोचे कि अगर उस दिन की बदबख्ती मिल गई फिर कहीं भागने का रास्ता नहीं होगा। ये गम मेरे क्या गम है, जिसको वहां के गम लग जाए ना, उसको यहाँ के गम भूल जाते हैं। حضرت ابو ہریرہ اپنے مرگ الموت میں رونے لگے نا تو لوگوں نے رونے کی وجہ پوچھی تو فرمایا میں دنیا کے لیے نہیں روتا، میں اس لیے روتا ہوں کہ میرا سفر بہت لمبا ہے، میرا سامان بہت کم ہے. میں نے ایسے ٹیلے پہ صبح کیا جو جنت اور جہنم کی طرف اڑ رہا ہے. مجھے کوئی علم نہیں ہے کہ میری منزل کون سی ہے، ان کو تو علم نہیں تھا، شاید ہمیں علم ہے جو ہم اتنے بے فکر ہیں. حضرت عبداللہ بن عمر نے سورہ متففین کی تلاوت فرمائی تھی نا، تو جب اس آیت پہ پہنچے تھے یوم یقوم الناس لرب العالمین، قیامت کے روز سارے لوگ اپنے رب کے سامنے کھڑے ہوں گے، تو اتنا روئے تھے کہ اپنے آپ پر قابو نہیں رکھ سکے، گر پڑے تھے. سارے لوگوں کو اپنے رب کے سامنے کھڑے ہونا پڑے گا، کھڑے ہونے کا خوف ہی انسان کو. رکھ دیتا آگے یہ جہنم کی بات کہ اس میں انسانوں کا یہ حال ہوگا، تکلیف سے ایسے روئیں گے، ایسے حسرت ہوگی. $2 کا نقصان ہو جائے تو ہمیں حسرت ہوتی ہے، وہاں پہ انویسٹ ہی نہ کرتی، ہائے وہاں پہ لگاتی ہی نہ، ہائے میں نے یہ اسٹاکس کیوں لے لیے، میں نے وہ زمین کیوں خرید لی. اتنے سے نقصان پہ ہم اتنے پاگل ہو جاتے ہیں، اور جہاں پہ اپنی زندگیاں گنوا آئے، اپنی زندگیوں کا نقصان کر دیا ہوگا، یہ تو نقصان ہوا کہ اس کے بعد کوئی اتنا خاص فرق تو نہیں پڑتا نا. اگر آپ کے پیسے کا نقصان ہو جاتا ہے تو کوئی خاص ایسا فرق نہیں پڑتا، سانس تو آتی ہے نا آپ کو، زندگی تو چل رہی ہوتی ہے نا. ہاں جہاں شاید 4 کپڑے بناتے تھے اب 1 بھی نہ بنا سکے، یہ فرق پڑے گا. جب بڑے گھر پہ رہتے تھے اب شاید چھوٹے گھر پہ آ جائے، مگر جہاں پہ زندگی گنوا کے آ گئے وہاں کے عذابوں کا تو انسان تصور بھی نہیں کر سکتا. پھر انسان انسانوں کی خاطر اپنے رب کو ناراض کر کے بیٹھا رہے، اللہ تعالیٰ کا خوف نہ اس کے دل میں ہو، لوگوں کا خوف ہو. تو اللہ تعالیٰ اسی لیے فرماتے ہیں نا سورہ آل عمران میں ہم نے پڑھا تھا فلا تخافوہم وخافونی، لوگوں نے سے نہ ڈرو بلکہ صرف مجھے سے ڈرو اگر تم واقعی مومن ہو. حضرت عبداللہ بن مسعود سے مروی ہے کہ جب جہنمی کو جہنم کی طرف گھسیٹا جائے گا تو جہنم چیخے گی اور ایک ایسی جھرجھری لے گی کہ تمام اہل محشر خوفزدہ ہو جائیں گے. حضرت عبید بن عمیر فرماتے ہیں کہ جب جہنم غصے سے تھر تھرائے گی، شور و غل چیخ اور پکار اور جوش و خروش شروع کرے گی، تو اس وقت تمام مقرب فرشتے اور انبیاء تک کانپنے لگیں گے، یہاں تک کہ ابراہیم علیہ السلام بھی اپنے گھٹنوں کے بل گر پڑیں گے اور عرض کریں گے یا اللہ میں آج تجھ سے صرف اپنی جان کی سلامتی چاہتا ہوں اور کچھ نہیں مانگتا. جب ایک لوگ اس کے اندر ڈالے جائیں گے تو یہ اتنے شدت انتقام کے ساتھ اس قدر چیخے گی، اتنی اونچی اونچی اور خوفناک آوازیں نکالے گی. اسی لیے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ اگر لوگ وہ جان لیں جو میں جانتا ہوں تو کم ہنسیں اور روئیں زیادہ، اور جسموں کو عورتوں سے لطف اندوز ہونا چھوڑ دے اور اللہ تعالیٰ کی پناہ طلب کرنے میں جنگلوں اور صحراؤں کی طرف نکل جائیں، پتہ ہی نہیں ہے کہ ان کے سامنے آنے کیا والا ہے. پھر وہاں پہ تو جا کے اتنا روئیں گے جہنمی, اتنا روئیں گے کہ اگر ان کے آنسو میں کشتیاں چلائی جائیں تو وہ بھی چلنے لگیں گی. آنسو ختم ہو جائیں گے تو جہنمی خون کے آنسو بہائیں گے. پانی نہیں نکلے گا آنکھوں سے, پھر خون نکلے گا. پھر بھی خوف نہیں ہے ہمیں, پھر بھی ہمیں کون سی غفلت ہے جس سے ہم جاگتے نہیں ہیں, پھر بھی ہمیں کیوں سمجھ میں نہیں آتی بات. وہاں پہ ان کو ایک دوسرے کے اوپر ٹھونس دیا جائے گا جہنم میں. یہاں بتایا گیا ان کی چیخوں پکاروں کی بات بتائی گئی کہ ان کا دھارنا بھی ہوگا اور ان کی چیخوں پکار بھی ہوگی, اور یہ کب تک چلے گا؟ خالدین فیہا, ہمیشہ رہنے والے اس میں. ما دامت السماوات والارض, جب تک قائم رہیں گے آسمان اور زمین, جب تک یہ آسمان اور زمین قائم ہے اس وقت تک یہ اسی طرح پڑے رہیں گے اور چیخیں مارتے رہیں گے. دیکھیں ذرا سا غم آتا ہے تو انسان اپنے آپ کو فوراً سمجھتا ہے میں بڑا بدقسمت ہوں. اس کے بعد کس طرح کا اس کو رونا آتا ہے نا, کیسا دکھ ہوتا ہے جو ہی وہ یہ سوچتا ہے کہ میں بڑی بدقسمت ہوں. تو وہاں پہ جب اس کو پتا چلے گا کہ یہ بدقسمتی اصل بدقسمتی تو یہ تھی, کیسا ڈپریشن ہوگا. یہاں پہ ذرا ذرا سی بات پہ ڈپریشن ہو جاتا ہے لوگوں کو, ذرا ذرا سی چیز پہ دل گھبرانے لگتا ہے. اور ذرا لوگ چار زیادہ ہو جائیں ایک جگہ پہ تو گھٹن ہونے لگتی ہے. وہاں پہ تو ایک کے اوپر دوسرے کو ڈالا گیا ہوگا, ایک کے اوپر دوسرے لوگ اس جگہ میں ٹھسے ہوں گے, اور وہ لوگ اس دن خود کہیں گے, خود پکاریں گے کہ ہمارے اوپر ہماری بدبختی غالب آ گئی. اللہ تعالیٰ نے اسی کا ذکر فرمایا سورہ مومنون میں کہ جب سور پھونک دیا جائے گا اس دن نہ تو آپس کے رشتے رہیں گے نہ آپس کی پوچھ گچھ. جن کے ترازو کا پلہ بھاری ہوگا وہ تو نہیں جا بھرے ہوگا, اور جن کے ترازو کا پلہ ہلکا ہوگا یہ ہیں وہ جنہوں نے اپنا نقصان کر لیا. وہ ہمیشہ کے لیے جہنم واصل ہوئے, ان کے چہروں کو آگ جھلستی رہے گی اور وہ وہاں بدشکل بنے ہوئے ہوں گے. کیا میری آیتیں تمہارے سامنے تلاوت نہیں کی جاتی تھی پھر بھی تم انہیں جھٹلاتے تھے؟ تو وہ کیا کہیں گے؟ قالوا ربنا غلبت علینا شقوتنا, کہ کہیں گے ہمارے پروردگار ہماری بدبختی ہم پر غالب آ گئی. وکنا قوما ضالین, ہم تھے ہی گمراہ قوم. سوچ کہیں گے ہماری بدبختی ہم پر غالب آ گئی, ہم تھے ہی بڑے بدبخت لوگ تھے, ہم بڑے ہی بدنصیب تھے. یہ جو دنیا میں جس کے پاس کارمون کے خزانے بھی ہونا اور اس کو وہاں پہ جا کے اگر جہنم میں ڈال دیا جائے گا وہ کہے گا میں بڑا ہی بدبخت. اور ان کی حالت کیا ہوگی وہاں پہ کہ کہیں گے اے ہمارے پروردگار ربنا اخرجنا منہا, اے ہمارے پروردگار ہمیں یہاں سے نکال, ہم یہاں سے نہیں چاہتے. فَإِنْ عُدْنَا فَإِنَّا ظَالِمُونَ, اگر ہم پھر ایسے کریں تو بے شک ہم ظالم, ایسا تو ہم ہرگز اب دوبارہ کریں گے نہیں, اگر ہم نے کیا ہم ظالم ہوں گے. تو ان کو جواب کیا ملے گا؟ قَالَ اخْسَوْا فِيهَا وَلَا تُكَلِّمُونَ, اللہ تعالیٰ فرمائے گا پھٹکارے بھائی یہی پڑے رہو اور مجھ سے کلام نہ کرو. اب یعنی ان کی اس آہوزاری, ان کے اس چیخنے کے اوپر کوئی رحم نہیں کھائے گا, کوئی ترس نہیں کھائے گا, کوئی یہ نہیں کہے گا ہائے بےچارے کو. یہاں پہ راہ چلتے ہوئے بھی کسی کو ترس آ جاتا ہے, وہاں پہ ترس نہیں آئے گا کسی کو. اور یہ عذاب دائمی ہوگا, ہمیشگی کا ہوگا جب تک آسمان اور زمین رہیں گے. اب اہل عرب میں یہ ایک محاورہ ہوا کرتا تھا, جب کسی چیز کو انہوں نے کہنا ہوتا تھا نا کہ یہ چیز ہمیشہ رہے گی تو کہتے تھے ہذا دائم دوام السماوات والارض, تو یہ چیز اسی طرح ہمیشہ رہے گی جس طرح آسمان اور زمین کا دوام ہے. تو اسی کو یہاں استعمال کیا گیا. क्योंकि आज पहले भी हमने पढ़ा ना, खालिदीन फीहा अबद, हमेशा इसमें रहेंगे। तो कोई ये ना समझे कि जब तक आसमान और जमीन रहेंगे सिर्फ उस वक्त तक रहेंगे और उसके बाद उनको निकाल लिया जाएगा, नहीं। दूसरा मतलब इसका ये भी हो सकता है कि आसमान और जमीन, ये दुनिया वाले आसमान और जमीन तो खत्म हो जाएंगे ना, अब आखिरत के जो आसमान और जमीन होंगे वो तो हमेशा रहने वाले होंगे, जैसे आखिरत की ये जन्नत जहन्नुम हमेशा रहेंगे, इसी तरह आसमान और जमीन भी हमेशा रहेंगे। तो इससे दुनिया के आसमान और जमीन नहीं मुराद, क्योंकि दुनिया के आसमान और जमीन तो खत्म हो जाएंगे क्यामत पे, कि इससे आखिरत की मुराद है। और फिर एक और लेकिन एक्सेप्शन है, इल्ला माशा रब्बू का, मगर जो चाहे तेरा रब। अब बाकी अगर अल्लाह तला कुछ और चाहेगा किसी के लिए तो वो अलग बात है, और लेकिन उसका भी ये मतलब नहीं कि वो निकाल लिए जाएंगे, इसलिए कि अल्लाह तला ने खुद ही फरमाया ये जो मैंने आपको बताया, खालिदीना फीहा, हमेशा रहने वाले हैं वो उसमें, तो वो भी अल्लाह का फैसला है। मगर यहाँ पे क्या मुराद है, यानी कुछ ऐसे लोग होंगे कि जो गुनाह करके आए, बदबख्ती उनके ऊपर छा गई और वो जहन्नम में चले गए, मगर उनके अंदर ईमान था इसलिए उनको एक दिन जहन्नम से निकाल लिया जाएगा, लेकिन जब वो निकाला जाएगा ना तो वो जलकर कोयले की तरह हो चुके होंगे। ये भी आता है, एक मिनट के लिए भी दुनिया में गर्मी तो बर्दाश्त होती नहीं, आग कहां से बर्दाश्त होगी, लेकिन खैर हमें तो डर लगता ही नहीं किसी चीज से, दो चार दिन की आग तो हमारे लिए कोई चीज है ही नहीं, इसलिए आराम से कह देते हैं दो चार दिन वहां पे रह भी गए तो कोई बात नहीं, हम या तो मुसलमान, हमें निकाल लिया जाएगा। तो दो चार दिन यहाँ पे गर्मी तो बर्दाश्त करके दिखाओ। इन्ना रब्बका फ़ालुन लिमा युरीद, ये कितनी जबरदस्त बात है कि रब जो है ना तुम्हारा, फ़ालुन लिमा युरीद है, कर गुजरने वाला जो वो चाहता है। अफसोस से कहती हूँ कि कई मुसलमान ऐसी बातें करते हैं ना अल्लाह ताला के ऊपर कि जैसे वो अल्लाह ताला पे बात नहीं कर रहे, जैसे कोई इंसान है उसके बारे में बात कर रहे। अल्लाह वो जात है जो चाहे करे, नोबडी कैन क्वेश्चन हिम, कोई सवाल नहीं कर सकता उससे, वो सवाल करेगा उससे कोई सवाल नहीं किया जा सकता, जो चाहे करे, कुल्ली इख्तियार उसी का है। फिर किसी का अजाब बढ़ा दे, किसी का अजाब कम कर दे, किसी को निकाल ले, किसी को, सब इख्तियार उसका है। हम नहीं पूछने वाले हो सकते उनका क्या बनेगा, उनके साथ क्या होने वाला है, ये तो फिर गलत हो जाएगा, उनको अगर इतने दिन फिर क्यों उसमें डाला जाएगा, ये तो फिर जुल्म हो जाएगा। आप कौन होते हैं जाने वाले, वो रब जाने और उसकी मखलूक है वो जाने, हमारा कोई इख्तियार नहीं कि हम सवाल करें। इसलिए ऐसे सवालात करने से पहले बहुत सोचा समझा करें, फिर ये बात मुंह से निकाला करें। क्यों ऐसे करेगा वो, क्यों, आप कौन है, आप कैसे सवाल कर सकते हैं उसको। वो याद रखे फ़ाल लिमा युरीद है, जो चाहे करे, किसी की जरूरत नहीं है उसके सवाल करने की। وَأَمَّا الَّذِينَ سُعِدُوا, और रहे वो लोग जो नेकबख्त हुए, जो खुशबख्त हुए, खुशकिस्मत लोग। आज आपकी खुशकिस्मती के मयार कितने शैलो हैं, कितने सतही है ना, तो बस किसको जरा सी कोई दुनिया कोई नेमत मिल गई कहते हैं बड़ा लकी है, कोई दुनिया में पास हो गया, किसी ने लॉटरी निकलाई कहते हाय कितना है तुझको तो ये मिला है। असल लकी वो है कि जो फसल जन्नती खालिदीन फीहा, तो जन्नत में हमेशा रहने वाले उसमें, मा दामत समावात वल अर्द इल्ला मा शा रब्बुक, जब तक कायम है आसमान और जमीन मगर जो चाहे तेरा रब। अता अन गैर मजूस, बख्शिश है जो कभी खत्म नहीं होने वाले, ये जो इनाम होगा ना ये कभी खत्म नहीं होगा। आज इंसान नेकी करता है तो चाहता है कि जल्दी से इसका बदला मिल जाए, लोगों बस मुझे कोई तारीफें कर दें, लोग मुझे कोई सर पे उठा लें, कोई मुझे पोजीशन दे दें, कोई ओहदा दे दें, कोई मुझे प्रेसिडेंट का नाम दे दे, कोई मुझे इसका नाम दे दे, मुझे कोई कोई ना कोई चीज मिलनी जरूर चाहिए, छोटी हो या बड़ी। और कुछ नहीं मिले तो थैंक यू का ही अल्फाज बोल दें। हम तो बड़े थोड़े पे राजी हो जाते हैं, हालांकि अल्लाह ताला ने हमारे लिए क्या रखा है कि नेकी करोगे जन्नत में तुम्हारे लिए अल्लाह ताला ने वो इनाम रखा है जो कभी खत्म नहीं होने वाला। यहाँ के जो अप्रिसिएशन है, यहाँ के जो इनाम है, बड़ा आपको अवार्ड अगर मिल गया, कोई वो तख्ती उन्होंने आपको दे दी, कोई सर्टिफिकेट आपको दे दिया, कोई ओहदा आपको दे दिया, तो खत्म हो जाने वाले हैं और अपने साथ इतनी मुश्किलात लाने वाले हैं। वो ऐसी अता है जो गैर मजबूत है, कभी खत्म नहीं होनी, वो जाने तैयार कर रखी है, उसका इंतजार करो, उसकी उम्मीद रखो। दुनिया में थोड़े भी राजी ना हो, इसके पीछे ना भागो। तो यहां से हमें इन आयात से इन दोनों गरोहों को आमने सामने अल्लाह ताला ने रख के दिखा दिया, एक शकी और एक सईद। दोनों गरोहों का कंपैरिजन आप खुद कर सकते हैं, आप खुद समझ सकते हैं कि हमें किस ग्रोह में शामिल होने का शौक है। जन्नत लेकिन हमारी ख्वाहिशात से नहीं मिलती, कि इसने बड़ी ख्वाहिश की थी, इसकी बड़ी विश लिस्ट में टॉप पे जन्नत थी, इसको बड़ा शौक था जन्नत में जाने का, इसलिए इसको जन्नत में भेज दिया जाए। ये हमारे कहने से, ये हमारी ख्वाहिशात से मिलने वाली चीज नहीं है, इसके लिए सख्त मेहनत चाहिए। छोटी छोटी चीजों के लिए तो आप सख्त मेहनत करते हैं, एक पोजीशन एक दफ्तर में लेने के लिए कितने अरसे तक मेहनत की जाती है, पढ़ाई करते हैं लोग, इम्तिहान देते हैं, कितना अपना जिंदगी का वक्त लगाते हैं, फिर जाके किसी किसी ओहदे पे किसी कोई अपना करियर बनाते हैं। छोटी छोटी चीजों के लिए तो आपको इतनी मेहनत करनी पड़ती है। जन्नत को तो आपने ऐसे समझा है जैसे हमारे घर की कोई लौंडी है, मतलब जब मर्जी चाहे हम जन्नत में चले जाए। मेहनत को इतनी, एक तो ये गलत फहमी जहनों से निकाल दे, हम जैसे मर्जी जिंदगी गुजारेंगे, जिंदगी हमारी मर्जी से होगी और वहां पे अंजाम भी हमारी मर्जी का होगा। नहीं, ये बात सही है, यहां तक आपकी बात सही है कि ठीक है जिंदगी आपकी मर्जी से होगी, जैसे आप चाहें गुजारे, इसमें कोई भी आपको ना तो इख्तियार रखता है और ना ही कोई आपका निगरान है कि जो आपको आपके यहाँ पे आपकी जिंदगी जबरदस्ती को गुजरवाए कि नहीं आपने नेक ही बन के रहना। नहीं, किसी का ना तो ये इख्तियार है ना किसी का जोर है, ये आपकी अपनी मर्जी है, आपकी कि आपका बिल्कुल इख्तियार है कि आप जैसे चाहे अपनी जिंदगी गुजारे, मगर याद रखिए अंजाम आपकी मर्जी से नहीं होगा, वो उस रब की मर्जी से होना और इस जिंदगी पे डिपेंड करता होगा जो आप लेकर आएंगे। आप चाहते हैं आपकी मर्जी यहां पे भी चले और वहां पे भी चले, हमें इस खुशफहमी में मुब्तला हो जाते हैं कि जैसे यहाँ पे हम अपनी मर्जियां चला रहे हैं इसी तरह वहां पे भी जाके हमने कह देना, और वैसे ही जैसे यहाँ पे झटपट में हमारे नौकर हमारे सामने चीजें ला हाजिर करते, इसी तरह शायद अल्लाह के फरिश्ते फौरन हमारा हुक्म सुनते ही हमें लेकर हमारा इस्तकबाल करेंगे जन्नत में। ऐसी बात नहीं है, अल्लाह करे कि ऐसा हो, मगर ये इतनी आसान बात नहीं है, इसके लिए बहुत मेहनत चाहिए। ये शकी और सईद, इनको आमने सामने रख के देखे और आप समझे असल बदबख्ती और खुशबख्ती क्या होती है। आजकल स्कूल वगैरह में उन्होंने भेजा नोटिस के फायर ड्रिल्स कराई जा रही है, उन्होंने कहा ये 2 महीने हम फायर ड्रिल्स कराएंगे बच्चों को, रोज बच्चे आके बताते हैं कि आज भी ड्रिल हुई और ये हुआ। मैं यही सोच रही थी कि देखो दुनिया की आग से बचाने के लिए तो कितने इंतजाम आते हैं, कितनी ड्रिल्स हो रही हैं रोजाना बच्चों को, बिल्कुल वैसे प्रैक्टिस कराई जा रही है कि अगर आग लग जाए तो क्या होगा, पूरा पूरा उस तरह से उनको करवाया जा रहा है। आखिरत की आग से बचाने का कोई इंतजाम नहीं है, ना किसी को फिक्र है, ना कोई परेशानी है, ना उसकी कोई ड्रिल हो रही है कि कैसे अपने आप को बचाए, कोई समझाया जाए, कोई बताया जाए, कोई इसके ऊपर कितने बड़ा दिन हमारे सामने आने वाला है। लेकिन आपको भी देखते हैं किसी टीवी पे किसी किसी और जगह, कोई कहीं आप जाए कोई बात हो रही है कि कहीं गैदरिंग्स में कि लोग कह रहे हैं कि हाई कितना बड़ा दिन हमारे सामने आने वाला है, भाई इसकी क्या तैयारी करनी चाहिए, इसकी क्या ड्रिल कर रही हो, इससे कैसे खुद को बचाया जाए, वो फिकर देखते हैं आप, कोई परेशानी नहीं, सोचा ही नहीं कभी। उल्टा कोई अगर कोई कह ही दे, कोई गलती बता ही दे, तो उल्टा हम गुस्से हो जाते हैं कि हमें बताया क्यों, हमें नसीहत क्यों दी गई। कभी सोचा आपने कि जहां पे आग की छत होगी, आग की दीवारें होंगी, आग के फर्श होंगे, उस जहन्नुम में एक सेकंड भी खड़ा होना कैसा लगेगा? जब यहाँ पे दुनिया में गर्मी लगे ना, आपको स्टफीनेस महसूस हो, कई लोगों को वो होता है फोबिया होता है तंग जगहों का, अंधेरे का और इस तरह की, तो जहन्नुम की आग तो बिल्कुल स्याह है, उसमें लोगों को ठोस दिया जाएगा, भर दिए जाएंगे। कभी ऐसी जगह का सोचा आपने? नहीं, ऐसी जगह का हमें सोचने की क्या जरूरत है, हमें तो जाना ही नहीं है वहां पे, तो हमने सोचना क्या? हम बहुत खुशफहमी हमें और बहुत ड्रीम वर्ल्ड में रहते हैं। हमें सोचा करें अगर मेरे इर्द गिर्द की दीवारें आग की हो जाए, फर्श भी आग का हो जाए, तो मैं कैसे सांस लूंगी? अगर मुझे ये अंजाम नहीं चाहिए तो मुझे तो खुद को बदलना है। क्या जो जिंदगी में गुजार रही हूं ये आखिरत में कबूल कर ली जाएगी? क्या ये इस काबिल है? कोई काम आपको कितना भी फेवरेट हो, आपको कितना भी पसंद हो, क्या आप ये कह सकते हैं कि मैं ये नहीं छोड़ूंगी, चाहे वहां पे मुझे जहन्नुम मिल जाए, ये नहीं लेकिन मैं छोड़ सकती, चाहे अल्लाह ताला का हुक्म हो, मगर बस मुझे ये काम बड़ा पसंद है, आग बोल ले लूंगी लेकिन ये नहीं छोड़ूंगी। हमने जहन्नुम को मामूली समझा है ना, हम जुल्म भी करते हैं, ज्यादतियां भी करते हैं, अल्लाह ताला की नाफरमानियां भी करते हैं, हराम भी खाते हैं, उसकी किताब का हक भी अदा नहीं करते, मगर फिर भी कोई फिक्र नहीं है, कोई सी बात की कोई फिक्र नहीं है, सब कुछ बराबर है, फरमा बरदारी कर लो या नाफरमानी कर लो, हमने दोनों को बराबर समझा, अल्लाह ताला की मान के चलो या ना मानो कोई बात नहीं, कोई फिक्र की बात नहीं, सब बराबर है, हराम खाओ या हलाल खाओ सब बराबर है, कैसे बराबर हो सकता? उस वक्त तो कोई चीखेगा चिल्लाएगा, कितनी आहें भरेगा, शहीक और तफीर होगी, फिर भी कोई निकालने वाला नहीं होगा, कोई सुनने वाला नहीं होगा, आपके गिर्द कोई चीखे भी तो आप कहते हैं कि चीखना बंद कर दो, मेरा दिमाग फट जाएगा, बच्चे ही थोड़ी देर ज्यादा रोने लगे शोर मचाए तो कैसा लगता है? और जानो कि सिर्फ चीखे ही सुनने का अगर आप सोचें कि वो अजाब कैसा होगा, आपको अगर आप एक तरफ ही रख दे, सिर्फ ये सोचे तो तभी इंसान जो है ना दहल जाता है। ये कोई ख्याली बातें नहीं है, ये हक है, ये कुरान हक है, इसकी हर बात हक है। हम होश में आए वरना वक्त हमारा इंतजार नहीं करेगा। فَلَا تَكُ فِي مِرْيَةٍ مِمَّا يَعْبُدُهَا أُولَٰئِ، بس نہ تم ہو شک میں اس سے جو عبادت کرتے ہیں لوگ، یعنی آپ اس شک میں نہ رہیں کہ جو مشرکین عبادت کر رہے ہیں جن کی شاید یہ صحیح بات ہو، اب کہا تو آپ کو گیا نبی کریم صلی اللہ علیہ وسلم کو، لیکن ان کو تو شک کوئی نہیں تھا، ہمارے جیسوں نے بھی تو آنا تھا نا بعد میں، جنہوں نے کہنا تھا کہ سارے ہی صحیح ہیں، इनके लिए बताया गया जो ये कहें कि सारी ठीक है ना, क्या हो गया, सबको अपना अपना ख्याल है, सबका अपना अपना रिलीजन है, हर एक का फेथ है भाई, सभी ठीक है। कितना आम हो रहा है ना ये अब हमारे यहाँ ये फलसफा भी, क्या अंधेरे और रोशनी कभी बराबर हो सकते? बताएं मुझे जरा, कोई अंधा ही कहेगा कि हाँ अंधेरा और रोशनी दोनों बराबर है, किसी की आंखें हो तो वो तो नहीं कह सकता कि अंधेरा भी है बराबर है, ठीक है वो भी ठीक है और वो भी ठीक है, कभी कहेगा? हाँ अंधा जरूर कहेगा क्योंकि उसको नजर ही नहीं आ रहा बेचारे को। इस तरह जिन लोगों को नजर नहीं आता वो कहते हैं वो भी ठीक है बस, ये भी ठीक है बस, ठीक है सारे ही ठीक है बस। दुनिया में कभी कोई इम्तिहान अगर ले रहा हो सीधा तो उसके बाद सवाल चेक करते हुए वो कहता है कभी ये क्वेश्चन जो किसी ने गलत किया वो भी ठीक है और जो जिसने सही किया वो भी ठीक है, दोनों ही बराबर है, दोनों ही ठीक है, इसमें तो कभी डाउटफुल नहीं होते। यहां पे आके हम कहते हैं कि नहीं वो सारे की इबादत एक ही सही है, बस सारे रिलीजन एक ही है बस। मा याबिदून इल्ला कमा याबिद आबाउहुम मिन क़ब्ल, नहीं वो इबादत करते मगर जैसा कि इबादत करते हैं इनके बाप दादा इससे पहले। अगर आप इनसे पूछें कि आपके पास कोई दलील है कोई प्रूफ है कि आपको शिर्क करने का किसने कहा है या ये अल्लाह तआला के साथ कोई शरीक है इसकी कोई प्रूफ दिखा सकते हैं, तो वो क्या कहते हैं आगे से कि वही हमारे बाप दादा इसी तरह करते चले आ रहे थे, हमने तो ऐसे ही देखा था। इनके पास कोई भी दलील नहीं है इसकी, शिर्क की याद रखिए अल्लाह तआला ने कोई दलील नहीं लाजिम की, इस कायनात में शिर्क की कोई दलील नहीं, हाँ तौहीद की बहुत सी दलील है। इंसान अपनी मोहब्बत में तो शराकत बर्दाश्त नहीं करता, औरत मोहब्बत में शराकत नहीं बर्दाश्त करती कि मेरा शोहर मेरे अलावा किसी और से भी ऐसी ही मोहब्बत करे, अल्लाह तआला के लिए इंसान कहता है कि शराकत हो उसकी खुदाई में कोई और भी शरीक है। وَإِنَّا لَمُوَفُّوهُمْ نَصِيبَهُمْ غَيْرَ مَنْقُوصٍ, और बेशक हम अलबत्ता पूरा पूरा देने वाले हैं उनको उनका हिस्सा बगैर कमी किए, जो इन्होंने अमल किए ना जिन जिनकी भी इन्होंने इबादतें की है तो इस अमल का पूरा पूरा बदला इनको हिस्सा कोई कमी नहीं की जाएगी, जो ये डिजर्व करते हैं वही दिया जाएगा और हर एक को जो वो डिजर्व करता है वही मिलेगा, क्योंकि वो क्या डिजर्व करता है ये डिपेंड करता है जो काम वो करके आया, अपने खालिक को उसने कितना राजी किया उसी पे डिपेंड करेगा ना। जब वहां उसके सामने नियमतों का अंबार लगा दिया जाएगा जो उसको दी गई थी और दूसरी तरफ उसके अमल दिखाए जाएंगे ये तुम करतूत करके लाया और ये अल्लाह तआला के एहसानात थे तुम पर, और अल्लाह तआला अपने एहसानात गिनवाएंगे भी काउंट करवाएंगे कि ये देखो मैंने तुम्हारे ये दिया था ये दिया था ये दिया था तुमने क्या किए, उस वक्त इंसान स्पीचलेस होगा क्या करेगा, फिर उसको खुद ही पता चल जाएगा कि मैं किस काबिल हूं, वो ये नहीं वहां पे कह सकेगा हाय मेरे ऊपर कितना जुल्म हो गया, यहाँ पे तो कोई हार जाता है, अब देखिए इलेक्शन वगैरह होते हैं ये कोई हार जाता है वो कहता है बड़ी धांधली हो गई बड़ा जुल्म हो गया ये तो ऐसा था ही नहीं ये तो फेयर ही हुआ, वहां पे कोई नहीं ये कह सकेगा, इसलिए कि हर एक खुद जानता होगा उसका दिल गवाही देगा कि ये फेयर है जो मेरे साथ हो रहा है, मैं यही डिजर्व करती थी। आज नहीं आपको पता, आज अपनी जिंदगियों को उठाएं और देखें हम क्या नहीं जानते हम क्या करतूत कर रहे हैं, हमारी जिंदगी कितनी अल्लाह को राजी करने के लिए और कितनी अपने नफ्स को राजी करने के लिए, कितना हम रहमान के रास्ते पर चलते हैं और कितना शैतान के रास्ते पर चलते हैं कौन नहीं जानता, हर एक का दिल खुद गवाही देगा।